نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، آمين يا رب العالمين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سورة الزمر آيات نمبر 1-21 تک. تنزيل الكتاب، نازل کرنا ہے کتاب کا، من اللہ، اللہ کی طرف سے. تنزیل پہلے بھی ذکر ہو چکا ہے کہ ایک ہوتا ہے انزلنا، جیسے آگے آ رہا، ایک ہے تنزیل. تنزیل باب تفعیل سے ہے، جس کا معنی یعنی جس جو اس باب سے لفظ ہوتا ہے تو اس کا مطلب ہے اس کے اندر بڑا اہتمام اور تدریج ہوتی ہے، گریجولی کسی چیز کو کرنا. تو جب تنزیل آئے گا تو وہ ڈفرینٹ ہے انزال سے، اس لیے کہ اس میں پتہ چلتا ہے کہ گریجولی نازل کی اللہ نے کتاب، ایک دم نہیں کسی اور کتاب کی طرح جیسے تورات و انجیل ایک ہی دفعہ میں نازل ہو گئی، لیکن قرآن کریم زمین پر ایک دفعہ میں نازل نہیں ہوا، بلکہ گریجولی نازل ہوتا رہا اور بڑے اہتمام کے ساتھ. جیسے تعلیم ہے نا، تو تعلیم میں بھی کیا ہوتا ہے، تدریج ہے، تھوڑا 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 کر کے آپ کو سکھایا جاتا ہے، تھوڑا تھوڑا کر کے علم دیا جاتا ہے اور بڑا اہتمام ہوتا ہے اس کے اندر. اسی طرح تنزیل ہے، اور اسی سے پتہ چلتا ہے کہ اللہ تعالیٰ نے کس قدر انسانیت کی خیر خواہی فرمائی کہ اتنے تمام کے ساتھ اور آہستہ آہستہ کر کے، تاکہ لوگ اس کو جذب کر سکیں، اس پر عمل کر سکیں، اس کو صحیح سے سمجھ سکیں، تو تنزیل کے ساتھ اس کو اتارا ہے. اور یہ من اللہ ہے، اللہ کی طرف سے ہے. یعنی لوگ کہتے تھے کہ یہ تو محمد صلی اللہ علیہ وسلم کا کلام ہے، لیکن اللہ تعالیٰ نے فرمایا نہیں، یہ اللہ کی طرف سے آیا ہے. وہ جو العزیز ہے اور الحکیم ہے. عزیز وہ ہے جو غالب ہے، جو فیصلہ کر لینا تو اس کے فیصلے کے خلاف کوئی نہیں کر سکتا، اس کو کہتے ہیں العزیز. کتنی بڑی پاورفل ہستی ہوگی وہ جو یہ کہے کہ جو فیصلہ وہ کر لے تو کائنات کی کوئی طاقت اس کے فیصلے کو نہیں بدل سکتی، نہ اس کے فیصلے کے خلاف کوئی فیصلہ کر سکتی. وہ جیسے چاہے کرے، وہ اتھارٹی رکھتا ہے، ایبسلوٹ اتھارٹی جس کے پاس ہوتی ہے وہ العزیز ہے، لیکن وہ ساتھ الحکیم بھی ہے. یہ دو اللہ تعالیٰ کی صفات آپ قرآن کریم میں دیکھیں گے، جگہ جگہ ساتھ ساتھ آئیں گے، کیونکہ جو کوئی دنیا میں تو ایبسلوٹ اتھارٹی کسی کے پاس بھی نہیں ہوتی، مگر جو کوئی تھوڑی بہت بھی اتھارٹی رکھتا ہے، دنیاوی طور پہ بہت بڑی ہو، کہیں کسی جگہ کا صدر ہو، کسی جگہ کا بادشاہ ہو یا کسی، تو پھر زیادہ تر وہ کرپٹ ہو جاتا ہے، یا اپنی پاور کا غلط استعمال کرتا ہے، یا اپنی پاور کو جیسے چاہتا ہے ویسے استعمال کرتا ہے. لیکن اللہ تعالیٰ وہ ذات ہے جو ایبسلوٹ اتھارٹی رکھتا ہے، اس کے باوجود الحکیم ہے، حکمت کے ساتھ اپنی پاور کو استعمال کرتا ہے. اس کی پاور ایسے نہیں کہ کسی کے اوپر ظلم کر دے، کسی کو جیسے چاہے، کیونکہ اب اس کے پاس پاور ہے تو اب جو چاہے کرے، نہیں نہیں، اللہ کا ہر فیصلہ حکمت پر مبنی ہے. اور آپ کائنات کو دیکھ ہی لیں، آپ کو جو بھی کائنات کا نظام آپ دیکھتے ہیں اس کے اندر پتہ چلتا ہے کہ کس قدر حکمتیں ہیں، کہ انسان آج تک تلاش کرتا جا رہا ہے اور حکمتیں ختم نہیں ہو کے دیتی. انسان کا جتنا علم بڑھتا جاتا ہے وہ اور حیران ہوتا جاتا ہے کہ یہ اس قدر حکمت، اس نظام میں بھی اتنی حکمت چھپی ہوئی تھی. نہیں، جیسے علم بڑھے گا آپ کو اور اللہ تعالیٰ کی حکمتوں کا احساس ہوتا ہے. اِنَّا أَنزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ، بے شک ہم نے تو نازل کیا یہ کتاب حق کے ساتھ. یہ کتاب کس حق کا مطلب کیا ہوتا ہے؟ بالکل سچائی پہ مبنی. اس میں کبھی زندگی میں یہ خیال نہ آئے دل میں کہ پتہ نہیں صحیح ہے کہ نہیں, پتہ نہیں کچھ اس کے اندر کچھ ایسا تو نہیں ہے کہ کچھ اپنی طرف سے کچھ ایڈ کر دیا ہو کسی نے, یا کوئی بعد میں کوئی چینجنگ آ گئی ہو, یا کوئی اور اس طرح کی بات. یہ بالکل سچی کتاب ہے اور مقصد لے کر آئی ہے کوئی. یہ دوسرا معنی کیا ہے, حق کا مقصد کے ساتھ آئی ہے. یہ اللہ تعالیٰ نے ایسے ہی نہیں اتار دیا کہ آپ بس گھروں میں قرآن خوانیاں کرتے رہیں, یا بس برکتیں لیتے رہیں, یا آپ بس اس کو دلہنوں کے سروں کے اوپر رکھ کے تو ان کو رخصت کرتے رہیں, یا مردوں کے لیے پڑھتے. نہیں, اس کے لیے نہیں آئی ہے. یہ ایک بڑا اس کا عظیم مقصد ہے جس کے لیے اللہ تعالیٰ نے اس کو نازل فرمایا. اللہ تعالیٰ کا کوئی کام عبث نہیں ہوتا, بیکار نہیں ہوتا, مقصد کے ساتھ ہوتا ہے. تو یہ جو کتاب اللہ تعالیٰ نے نازل فرمائی, یہ بھی بہت بڑے مقصد کے ساتھ نازل فرمائی. کوئی وجہ ہے اس کو نازل کرنے کی, یعنی یہ بات ہے, کوئی وجہ ہے. یہ کوئی ناول نہیں ہے, کوئی آپ کو سٹوری بک نہیں ہے, سٹوری سنانے کے لیے آ گئی ہے. کیا مقصد ہے پھر اس کا؟ فاعبد اللہ مخلصا لہ الدین. اس کا مقصد یہ ہے کہ آپ اللہ کی عبادت کریں, لیکن کیسے؟ صرف یہ بھی کہا جا سکتا ہے فاعبد اللہ, کہ بس عبادت کیجیے اللہ کی. یہ اس کتاب کا مقصد ہے. نہیں, آج جو ہم نئی چیز دیکھ رہے ہیں نا, وہ یہ دیکھ رہے ہیں کہ یہاں پہ آ رہا ہے مخلصا لہ الدین, خالص کرتے ہوئے اس کے لیے دین کو. اب خالص کرنا کیا ہوتا ہے؟ کیا آپ, اچھا آپ اپنی زبان میں دیکھیں, ہم کس چیز کو کہتے ہیں خالص ہے؟ یہ چیز جی جو کسی بھی ملاوٹ سے پاک ہو, رائٹ؟ ایسے کہتے ہیں نا ہم, کہ جو کسی بھی امپیورٹیز سے پاک ہو, کسی دوسری چیزوں کی آمیزش سے پاک ہو, کوئی میل کچیل سے صاف ستھری ہو, اس کو ہم کہتے ہیں کہ یہ خالص ہے. اللہ تعالی دین کے معاملے میں چاہتے ہیں کہ انسان خالص ہو جائے, خالص ہو کے اللہ کی عبادت کرے. یعنی اس دل کو ہر اس چیز کی آمیزش, آمیزش مطلب ہے کہ ملاوٹ سے خالی رکھنا جو اس کو میلا کر دے. یہ خلاص ہے, اپنی نیت میں بھی, اپنے قول میں بھی, اپنے عمل میں بھی اخلاص لے کر آؤ. یعنی اللہ کے سوا اوروں کی اطاعت, عبادت, یعنی یہ سب صرف اللہ کے لیے ہو جائے خالصتاً. اور اس میں یہاں پہ آیا مخلص اللہ الدین, اس کے لیے دین کو. دین کے تین معنی ہیں. ایک تو مالک یوم الدین ہم دیکھتے ہیں نا, تو دین کا معنی مطلب کیا ہوا؟ اعمال کی جزا کا دن, بدلے کا دن, جس کو عام الفاظ میں کہتے ہیں, تو بدلہ. نمبر ٹو, مجموعہ احکامات کو بھی کہتے ہیں, یعنی احکامات اللہ تعالیٰ کے جو حکموں کا مجموعہ کر لیں تو وہ بھی ہے. عبادت کے لیے بھی دین کا لفظ آتا ہے, اور یہاں پہ مطلب ہے عبادت. یعنی عبادت اللہ کی کرو, اور مخلص اللہ الدین, اس کے لیے عبادت کو خالص کرتے ہوئے. اس عبادت میں کوئی ملاوٹ نہ ہو. اگر ملاوٹ ہوئی تو اللہ تعالیٰ ایسی عبادت کو قبول نہیں فرمائے گا. انسان اپنے لیے نہیں ملاوٹ کو پسند کرتا. آپ کے شوہر کہتے ہیں بھائی مجھے آپ سے بھی محبت ہے, اور میں کہیں اور کسی اور سے بھی محبت کرتا ہوں. آپ کہتے ہیں کہ میں نہیں اس طرح کی محبت کو پسند کرتا جس میں ملاوٹ ہے. انسان اپنے لیے نہیں ملاوٹ کو پسند کرتے, خالص ہو بس. لیکن اللہ تعالیٰ کے لیے جب انسان عبادت کرتا ہے تو اس میں کئی ملاوٹیں شامل کر دیتا ہے. وہ ملاوٹیں کون سی ہیں؟ شرک ہو گیا, ریاکاری ہو گئی, یہ ملاوٹیں ہیں جو عبادت کو خراب کر دیتی, خالص نہیں رہنے دیتی. ان ملاوٹوں سے پاک عبادت چاہیے اللہ تعالیٰ کو, وہ ایکسیپٹیبل ہوگی اللہ کو. جس نے اپنی عبادت میں ملاوٹ کر دی, قیامت کے دن ایسی عبادت ریجیکٹ کر دی جائے گی. تو یہ کتاب یہ ہمیں بتانے کے لیے آئی ہے کہ دیکھو عبادت اللہ کی صرف خالص ہو کے کرنا, किसी और को इबादत में शामिल ना करना। और इबादत क्या चीज होती है, इबादत का माना क्या होता है, इबादत का माना भी हम समझने तक, देखिए एक दफा ही इसको ना याद कर लें। अब बार 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 वही हम चीजें करते रहते हैं, पहली पहले लेसन से लेके अब हमारा एंड कुरान पाक का आने वाला है। अब अगर हमें अभी तक इबादत का माना नहीं ना आया तो फिर कुछ नहीं समझ आया हमें। इबादत किस चीज को कहते हैं, इमाम इब्ने तैमिया ने इसके जो डेफिनेशन बताई है वो ये बताई है कि इबादत दो चीजों से मिलके बनती है, दो चीजों से, ठीक है। इन दो चीजों को बस आपने याद रखना, इतात कुल्ली, कुल्ली यानी टोटल, इतात करना यानी इतात मतलब समझते ना कि ओबीडियंस अल्लाह ताला के आगे बिल्कुल बिछ जाना। नंबर टू उसके साथ क्या चीज है, हद दर्जे मोहब्बत। ये दो चीजें देखिए, इताअत तो इंसान वैसे भी किसी की कर लेता है, मसलन किसी का खौफ होता है तो बड़ी इताअत हो रही है। मिसाल के तौर पे कोई कोई पुलिस का है, कोई किसी का, किसी और का ऐसा खौफ है, डंडा है उनका, तो इंसान इताअत कर लेता है। लेकिन वो इताअत मोहब्बत के साथ नहीं होती, वो तो बस जोर जबरदस्ती की एक इताअत होती है कि अब क्या करें, फिर रहना है जब यहाँ पे तो फिर उस तरह से उनकी इताअत करनी पड़ेगी भाई। या कोई किसी को जगह पे जॉब करता है तो उसकी पूरी पूरी इताअत शुरू कर देता है कि भाई नहीं अगर करूंगा तो ये हम निकाल देगा। लेकिन जब हद दर्जे मोहब्बत के साथ इताअत की जाती है, बिछ जाया जाता है, तो ये है इबादत। अब इस इबादत को डिस्प्ले करने के तरीके हैं, नमाज है, रोजा है, हम ज़कात देते हैं, हम हज करते हैं, हम अल्लाह की तस्बीहात बयान करते हैं, हम उसकी हम्द के तराने बयान करते हैं, हम उसके सामने कभी सजदे करते हैं, कभी रुकू करते हैं, कभी उसको, यानी जब मोहब्बत इतनी ज्यादा है, उसकी इताअत हो रही है, तो अब उसको कुछ इंसान कुछ एक्शन के साथ शो भी तो करता है ना, तो ये फिर इबादत की यानी एक समझ लें उसके डिस्प्लेज है। अब ये जब हमें बात समझ आ गई तो अब ये समझना कि खालिस कर लेना अपनी इबादत को, यानी इंसान अपनी इबादत के अंदर किसी को भी शामिल ना करे, तब वो खालिस होगी। और इबादत में इंसान किस किस को शामिल करता है, ठीक है, अल्हम्दुलिल्लाह हम बुतों को नहीं शामिल करते, हम कोई लोग हैं बुतों को शामिल करते हैं, कोई लोग किसी और को ऐसी ईसा अलैहिस्सलाम को या उनको शामिल कर लेते हैं। लेकिन मुसलमानों में भी इस यहाँ पर आकर एक बहुत बड़ी कमी हो जाती है कि जिस वक़्त वो अपनी इबादत के अंदर शरीक कर लेते हैं कुछ ऐसों को कि ये भी हमें कुछ दे सकते हैं, यहाँ से भी हमारा कुछ काम बन सकता है, ये भी हमारी ज़िंदगी संवार सकते हैं, हमें औलाद दे सकते हैं, हमें सेहत दे सकते हैं, हमें इफलां कर सकते हैं, ये शराकत है, ये खालिस नहीं रहा दीन। ये किताब सिखाने के लिए आई है कि देखो अल्लाह की इबादत करना खालिस होके प्योरली, कोई पार्टनरशिप ना हो, कोई शराकत ना हो, अल्लाह ने नहीं बर्दाश्त करनी ये। अच्छा फिर इसी तरह नंबर टू चीज, चलो ये हमने कहा ये भी नहीं हम करते, लेकिन आज की जो एक और मिलावट हो रही है, शराकत हो रही है, वो है अपने नफ्स को शरीक कर लेना अल्लाह की इबादत में कि हाँ अल्लाह की तो इबादत करती हूँ, उसके तो सजदे करती हूँ, उसके नाम की तो तस्बीहात पढ़ती हूँ, मगर मेरा कुछ हक अपना भी तो है, मेरी जिंदगी, मेरी जान, मैं क्या अपना कोई हक नहीं रखती, मेरी मर्जी भी तो कुछ चलनी चाहिए। तो बस ठीक है, 70% तो अल्लाह की, 30% मेरी, 30% मेरी चलेगी। ये क्या है, ये है इबादत के अंदर मिलावट, ये है अपने नफ्स की इबादत। और अल्लाह ताला ने कुरान करीम में ही फरमाया है कि जो जिसकी इबादत की जाती है उनमें से एक है हवाए नफ्स, यानी इंसान अपने नफ्स की इबादत शुरू कर देता है, अपनी ख्वाहिशाते नफ्स को पूजना शुरू कर देता है कि मेरी भी तो चले, मैं खुद भी तो कुछ चाहती हूं ना, और मेरा ये दिल चाहता है और मेरा वो दिल चाहता है और मेरी मर्जी ये है और मेरी मर्जी वो है, मैंने अपनी मर्जी भी तो करनी है। अल्लाह ताला की खालिस इबादत ये है कि फिर इंसान अपनी मर्जी को भी तोड़ दे के नहीं, जहां अल्लाह का हुक्म आ गया मेरी मर्जी कुछ नहीं है, मैं कुछ नहीं हूं, जो अल्लाह ताला फरमाएगा बस वो है। ये होता है अपनी अल्लाह ताला की इबादत को खालिस करना। मैंने आपको बताया ना इबादत होती क्या है, इतात। जब आपने अपने नफ्स की इतात शुरू कर दी और अपने नफ्स को ही पूछना शुरू कर दिया आधा टाइम, अल्लाह की ठीक है उसकी इतात भी करती है लेकिन साथ साथ अपने नफ्स को भी पूजा, तो फिर तो देखिए फिर खालिस तो ना रही। हम समझते हैं कि नहीं हम अल्लाह की इबादत कर रहे हैं, हम बड़े खालिस हैं, लेकिन जब आप अपने नफ्स को साथ मिला लेंगे तो आपने अल्लाह का शरीक अपना नफ्स कर दिया। समझ आ गई बात? तो ये बहुत बड़ा एक फितना कह सकते हैं या शैतान का हमें ऐसा धोखा है कि नहीं नहीं तुम्हारी अपनी भी तो चलनी चाहिए ना, तुम खुद भी तो कुछ हो ना। अच्छा अब ये एक हो गई। तीसरा एक और चीज है जो तीसरी कह लें या एक शराकत हो गई और दूसरी एक और चीज, चलो कह सकते हैं दूसरी एक और चीज है जो कि इस प्योर इबादत को इम्प्योर कर देती है, यानी मिलावट है, और वो क्या? रियाकारी। रियाकारी इबादत में, यानी इंसान अपनी इबादत के अंदर ये भी नियत रख ले कि मुझे फलां बंदा कोई इनाम दे या फलां से मुझे इज्जत मिल जाए या मेरी शोहरत हो जाए या लोग मेरी तारीफें करें या लोग मुझे अच्छा समझें, मुझे नेक समझें, ये चीज भी शिर्क है। बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया एक जगह पर, इब्ने माजा की ये रिवायत है, अबू सईद खुदरी रज़ियल्लाहु ताला अन्हु बयान फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, उस वक्त हम दज्जाल का जिक्र कर रहे थे, तो आपने फरमाया था मैं तुमको उस चीज की खबर ना दूं जो तुम्हारे लिए दज्जाल से भी ज्यादा खतरनाक है। हमने कहा क्यों नहीं? आपने फरमाया वो शिर्क खफी है। एक शख्स नमाज पढ़ता है फिर वो देखता है कोई उसको नमाज पढ़ते हुए देख रहा है तो वो अपनी नमाज और अच्छी कर देता है। अल्लाह अकबर, अल्लाह अकबर। तो इस चीज को भी कयामत के दिन देखें क्या होगा। तिर्मिज़ी में ये रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब अल्लाह ताला अव्वलीन व आखरीन को उस दिन जमा फरमाएगा, जिस दिन के आने में कोई शुबा नहीं है, तो एक मुनादी ये निदा देगा जिसने अल्लाह के लिए कोई अमल किया और इसमें किसी को शरीक किया, वो उसके सवाब को अल्लाह के गैर से जाके मांगे, क्योंकि अल्लाह तमाम शुरका के शर्क से मुस्तगनी है। अल्लाह ताला गनी है इस बात से, उसको नहीं जरूरत जाओ जाके फिर उसी से मांगो जिसके लिए तुमने किया। यानी अगर हमने 99% अल्लाह के लिए किया और 1% ओनली हमारे दिल के अंदर ये भी बात है कि चलो वो भी चलो राजी हो जाए, वो भी खुश हो जाए, वो भी मुझे कुछ समझ ले, कुछ है अल्लाह ताला हमें माफ करे, कि वहां पे इतना भी शिराकत अल्लाह को पसंद नहीं है। अल्लाह ताला फरमाएगा जाओ उसी को मैंने दे दिया, तुम उसी से जाके लो। अल्लाह अकबर। तो इसीलिए देखें नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स लोगों को दिखाने के लिए अमल करता है अल्लाह उसकी सजा को दिखाएगा, और जो शख्स लोगों को सुनाने के लिए अमल करता है अल्लाह ताला उसकी सजा को सुनाएगा, सुना सुना के लोगों को उसको दी जाएगी, और जो दिखा के करता है दिखा दिखा के लोगों को तो इसको सजा दी जाएगी, तूने इनके लिए किया था। तो ये आयत हमें बहुत बड़ा ये लेसन देती है कि अपनी नेकी को छुपाया जाए, अपनी नेकी को ऐसे छुपाया जाए जैसे हम अपनी बुराइयों को छुपाते हैं ना, कि किसी को पता ना चल जाए कि मेरी ये बुराई, हमें कितनी ये फिक्र होती है कि हाय किसी को पता ना चल जाए कि मेरी ये बुराई है, उस तरह से इंसान अपनी नेकी को छुपाने लगे, ये नेकी का किसी को ना पता चल जाए, नेकियों को जाहिर कर, हाँ अल्लाह ताला खुद ही जाहिर कर दे वो ठीक है, मिसाल के तौर पे हजरत उमर रजी अल्लाह तआला अन्हु, उन्होंने नहीं कोई आके अपनी बताई कि मैंने देखो ये काम किए थे, मैंने ऐसे किया था, कोई आपको ऐसी रिवायतें मिलती हैं? अल्लाह ने उनके काम एक्सपोज कर दी। अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु बुढ़िया के जाके खिदमत कर रहे हैं, उसके घर का काम काज कर रहे हैं, उन्होंने नहीं बताया कि मैं ऐसा करता हूँ, लेकिन अल्लाह तआला ने उनके इस नेकी को दुनिया को बता दिया। तो अगर अल्लाह तआला खुद दिखा देता है तो फिर वो अल्लाह पर है, लेकिन इंसान खुद ना कोशिश करे। देखें, अगर इंसान नेकियों को दुनिया में जाहिर करता है तो अल्लाह ताला यहीं पे उसको रहने देता है, उसको आखरत के लिए समझ लें वो जाया हो गई, वो वहां पे उसका कुछ नहीं मिलेगा। शेख मोहम्मद अलमीन शौकी थी जो थे, बहुत बड़े मुफ्ती थे, मुफसिर कुरान थे और फकीह भी बहुत बड़े थे, तो उनके हल्का दर्स में बड़े बड़े उलमा जो पिछली सेंचुरी के अब्दुल्ला बिन बाज जो मुफ्ती आजम सऊदी अरब के थे, वो भी इवन उनकी मजलिसों में जाकर बैठते थे। तो उन्होंने 14 साल की उम्र में एक नज़म लिखी थी, अरबों की जो नसल दर नसल जो उनके नाम और उनकी जो सारी थी ना उनके ट्राइब्स के और ये सब वो लिखी थी, और उनकी शायरी भी बड़ी ज़बरदस्त थी। तो 10,000 words पर ये मबनी थी जो उनकी नज़म थी, 14 साल की उम्र में लिखी थी। फिर उन्होंने उसको जला दिया, तो उलमा ने बहुत इसका गम किया कि आपने क्यों जला दी, ये पूरी जीनियोलॉजी थी, आपने क्यों जला दी, इतनी ज़बरदस्त नज़म थी। कहने लगे 14 साल की उम्र में मेरे अंदर वो इखलास नहीं था, मैंने सिर्फ मुकाबले में लिखी थी दूसरों के, और मैं इस दुनिया में कोई अमल ऐसा छोड़ के नहीं जाना चाहता जिसमें इखलास ना हो। इतनी उनको फिक्र थी अपने इखलास की, यानी हालांकि ये कोई वो ऐसे ही कोई चीज़ नहीं थी, यानी वो भी एक बड़ा ट्रेजर थी कि उससे लोग फ़ायदा उठा सकते थे, बड़े अच्छे काम था ये, लेकिन उनको ये फिक्र होती थी कि कोई ऐसी चीज ना हो जाए जिसमें अखलास की कमी। और बाज मुहद्दिसीन ऐसे होते थे कि अगर हदीस पढ़ा रहे होते थे ना तो बीच में रोक देते थे, पूछा जाता था क्यों आपने रोक दिया, जाते थे अपने घर पे वापस आते थे फिर आके पढ़ाते थे, तो उनसे पूछा जाता आप क्यों रोक आपने दिया बीच में, पूरी क्लास को रोक दिया, तो फरमाते थे मैंने अपने दिल को इतने मजमे के लिए तैयार नहीं किया जितना मजमा आ गया, मैंने तो सिर्फ थोड़े से लोगों के लिए तैयार किया था, जब ज्यादा लोग आ गए तो मैं घर गया, मैंने अपने दिल को तैयार किया, फिर मैं वापस आया हूं और फिर पढ़ा रहा हूं। सुफियान सॉरी फरमाते हैं 30 साल तक मैं अपने अखलास को संवारने में लगा रहा, लड़ता रहा अपने आप से, इतनी ये मुश्किल चीज है। और मैं आपको ऑनेस्टली ये बात बताऊं, जब से मैं इस फील्ड में आई हूँ बहुत सारे लोगों से वास्ता पड़ा, बहुत लोगों से जाहिर है देखा क्लोजली, लोगों को दीन के काम करने वाले लोगों को भी बहुत क्लोजली देखा, सबसे ज्यादा जो बड़ी कमी महसूस हुई वो अखलास की कमी थी। अखलास बहुत ही कम लोगों में, अखलास जब होता है ना तो इंसान अपने लिए नहीं करता, वो अल्लाह के लिए करता है, प्योरली अल्लाह के लिए। और जब प्योरली अल्लाह के लिए किया जाए तो फिर उसको ये नहीं तकलीफ होती कि हाय हाय फलां भी क्यों करना शुरू हो गया, और ये मेरा कंपेटिटर आ गया, ये मेरे मुकाबले में आ गई है दर्स के लिए, ये मेरे मुकाबले में इनका इंस्टीट्यूट आ गया, ये भी एक काम इन्होंने शुरू कर दिया, वो उसकी फिर लेग पुलिंग नहीं करता, वो खुश होता है कि शुक्र है अल्लाह का नाम बुलंद हो, अल्लाह का नाम आगे बढ़े, उसको खुशी होती है, वो मिटाने की कोशिश नहीं करता, वो ये नहीं कहता कि आप अपना बंद करके भाई आप बस आप ना कुछ करें बस हमें ही करने दे, वो लड़ाइयां इस बात पे नहीं करता कि हाय ये हमारे मुकाबले में है, जैसे कोई बिजनेसमैन बिजनेसमैन के मुकाबले में आ जाए तो उसको तकलीफ होती है और वो कहता है ये मेरा कंपेटिटर है, वो इस तरह से नहीं करता, क्योंकि अगर एम ये है कि अल्लाह का नाम बुलंद होना है तो फिर अपनी दुकानें चमकाने की क्या बात है। उधर से उधर ना जाएं, इधर मेरे पास आएं और उधर ना जाएं, और दूसरे को भुला भला कहना और लेट डाउन करना ताकि लोग कहीं उसके पास ना चले जाएं। मेरे पास हल्का है बाब हो, मेरे पास लोग जमा रहें और बस मैं ही मैं हूं, तो फिर तो मैं रह गई ना, फिर कहां गया इखलास। इखलास इतनी मुश्किल चीज है, इतनी मुश्किल चीज है कि ऐसे नहीं होता कि इंसान एक दफा जब शुरू करने लगा काम उस वक्त उसने सकता इखलास से ही शुरू किया हो, ऐसे नहीं होता कि बस वो काफी हो जाए। इखलास पे देखें सुफियान सॉरी ताबही हैं, ताबही हैं, और वो फरमाते हैं कि 30 साल मुझे लग गए अपने नफ्स को से लड़ते लड़ते, इसको टेम करने में 30 साल लग गए मुझे। नहीं, बार बार इंसान अपने आप को चेक करे, बार बार इखलास लेकर आए, मैं किस लिए कर रही हूँ, मैं क्यों कर रही हूँ। आपने पहले भी पढ़ा ना कि जो खालिस लोग हैं वो अल्लाह को चाहिए, बाकी लोग ऐसे ही हैं, उनका तो कोई इबादत और उसका तो कोई फायदा नहीं रहेगा, सब गारत चली जाएगी। अल्लाह ताला को खालिस अमल चाहिए, खालिस इबादत चाहे थोड़ी हो, वो अल्लाह के यहाँ ज्यादा बेहतर है, बजाय मिलावट वाली चीजों के ढेर ले गए ना वहां पे तो सब गार्बेज चली जाएंगे, गार्बेज हो जाएंगे। तो देखें इब्ने तैमिया फरमाते हैं ना कि किसी चीज की भी अजमत इसमें है जिसके साथ वो चीज जुड़ी हुई होती है। तो अगर तुम अपनी नेकियों को दुनिया में छोड़ दोगे, दुनिया के साथ जोड़ दोगे, तो तुम्हारी सारी नेकी सिर्फ उस वक्त तक रहेगी जब तक ये दुनिया रहेगी। और अगर तुम अपनी नेकी को अल्लाह से जोड़ दोगे जिसको मौत नहीं है, जो हमेशा हमेशा का है, तो तुम्हारी नेकी भी हमेशा हमेशा रहेगी। समझ आई बात? किसी चीज को अगर ये दुनिया की चीजों के लिए हमने इनके साथ जोड़ दिया अपनी किसी अमल को, तो क्या होगा? बस दुनिया खत्म, तो वो खत्म, आखरत में फिर कुछ नहीं, फिर वहां पे वही वाली बात है कि जो रयाकारी से की गई नेकियां भी होंगी वो भी कहीं मिलेंगी नहीं, उनका कोई अजर ही नहीं होगा, और इंसान ढूंढता फिरेगा उनको। जैसे हमने वो तवील हदीस देखी हुई है, अगर वक्त हो तो फिर मैं सुना देती हूँ वह हदीस, कि सुलेमान बिन यसार कहते हैं कि जब लोग अबू हुरैरा के पास से छट गए तो अहले शाम में से नातिल नामी एक शख्स ने कहा, ए शेख आप मुझे वो हदीस सुनाइए। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम इंतकाल कर चुके हैं, अबू हुरैरा जो हैं सहाबी रसूल, ये यानी साहबा का ये काम था कि वो आप सल्लल्लाहु अलैहि वसल्लम के बाद दुनिया में निकल गए थे, वहां पे जाके लोगों को तालीम देते थे। तो जब किसी जगह पे आते थे तो जैसे आज हमारे शहरों में कोई सिंगर आ जाए, कोई एक्टर आ जाए, तो सारे शहर में धूम मच जाती है, सारा शहर टिकटें लेके उनके पास पहुंच जाता है ना उनको देखने के लिए। तो उस जमाने में साहबा को देखने के लिए ऐसे लोग जमा हो जाते थे कि हम उन आंखों को देखें जिन आंखों ने हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा हुआ। तो अबू हुरैरा जब एक जगह पे गए तो ये एक आदमी था, उसने जब लोग चले गए ना तो उसने एक बात पूछी जो कि डिफरेंट सी बात थी, कि आप मुझे वो हदीस सुनाए जो आपने खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक से सुनी हो। तो अबू हुरैरा ने फरमाया, हाँ मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये सुना है, कयामत के दिन सबसे पहले जिस शख्स के मुतल्लिक फैसला किया जाएगा वो एक शहीद होगा जिसको बुलाया जाएगा और उसे उसकी नेमतें दिखाई जाएंगी। जब वो नेमतों को पहचान लेगा तो अल्लाह ताला फरमाएगा, तूने इन नेमतों का क्या किया, क्या काम लिया इनसे? वो कहेगा, मैंने तेरे रास्ते में जिहाद किया हत्ता कि मैं शहीद हो गया। यानी मैंने अल्लाह अकबर, हत्ता कि मैं शहीद हो गया। अल्लाह ताला फरमाएगा, तू झूठ बोलता है, बल्कि तूने इसलिए कताल किया था ताकि तू बहादुर कहलाए, सो तुझे बहादुर कह दिया गया और उसको मुंह के बल जहन्नुम में डालने का हुक्म दिया जाएगा, हत्ता कि उसको जहन्नुम में डाल दिया जाएगा। और आपको ये भी मैं बता दूं कि अबू हुरैरा ये हदीस बयान करते हुए ना, जब आदमी ने पूछा कि आप मुझे बात बताएं یہاں پہ نہیں ہے جو میں آپ کو روایت اس جگہ سے سنا رہی ہوں, کیونکہ روایات کئی مختصر کر کے بیان ہوتی ہیں کہ ابو ہریرہ جب یہ حدیث بیان فرما رہے تھے نا تو اس سے پہلے بے ہوش ہو گئے, بے ہوش ہو گئے, جب ہوش آیا مطلب کافی دیر بے ہوش رہے, جب ہوش آیا تو پھر حدیث شروع کرنے لگے اور فرمایا ہاں میں تمہیں ضرور وہ حدیث سناؤں گا جو نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے میں نے سنی کہ آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا, اور پھر بے ہوش ہو گئے. پھر ان کو تھوڑی دیر انہوں نے مطلب سنبھالا, ٹھیک کیا, ہوش میں آئے وہ, پھر بیان فرمانے لگے ہاں میں تمہیں ضرور وہ حدیث سناؤں گا جو آپ صلی اللہ علیہ وسلم سے میں نے سنی ہے, اور پھر بیان کرنے لگے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے یہ سنا ہے کہ قیامت کے دن, اور پھر بے ہوش ہو گئے. پھر افاقہ ہوا, پھر جا کے کہیں بیان کر سکیں یہ حدیث, ایسے نہیں وہ انہوں نے بیان کر دی. پھر آگے فرمایا ایک آدمی ہوگا جس نے علم حاصل کیا اور لوگوں کو تعلیم دی اور قرآن پڑھا, اس کو بلایا جائے گا اور اس کو نعمتیں دکھائی جائیں گی. جب وہ ان نعمتوں کو پہچان لے گا تو اللہ تعالیٰ اسے فرمائے گا تو نے ان نعمتوں سے کیا کام لیا؟ وہ کہے گا میں نے علم حاصل کیا, میں نے علم لوگوں کو سکھایا, میں نے تیرے لیے قرآن پڑھا. اللہ تعالیٰ فرمائے گا تو جھوٹ بولتا ہے, تو نے اس لیے علم حاصل کیا تاکہ تو عالم کہلائے, تو عالمہ کہلائے, ہاں, اور تو نے قرآن پڑھا تاکہ لوگ تجھے قاری کہلائیں, تو ٹھیک ہے تجھے وہاں پہ کہہ دیا گیا. پھر اس کو منہ کے بل جہنم میں ڈالنے کا حکم دیا جائے گا, حتیٰ کہ اس کو جہنم میں ڈال دیا جائے گا. پھر ایک آدمی کو لایا جائے گا جس پر اللہ نے بڑی وسعت کی, اس کو ہر قسم کا مال عطا کیا, اس کو قیامت کے دن بلایا جائے گا, وہ نعمتیں دکھائی دیں گے, اور جب وہ نعمتوں کو پہچان لے گا تو اللہ تعالیٰ فرمائے گا تو نے نعمتوں سے کیا کام لیا؟ وہ کہے گا میں نے ہر اس راستے میں خرچ کیا جس راستے میں مال خرچ کرنا تجھے پسند تھا. اللہ تعالیٰ فرمایا تو جھوٹ بولتا, تو نے اس لیے کیا تاکہ تجھے سخی کہا جائے, تو تو لوگوں نے کہہ دیا سخی, بھائی واہ بھائی واہ, بہت دیتا ہے جی اللہ کے راستے میں, یہ تو اتنا دیتے ہیں, یہ تو یا انہوں نے لنگر کھولے, یہ تو ایسے کرتے. پھر اس کو منہ کے بل جہنم میں ڈال دیا جائے گا, پھر اللہ اکبر حکم دیا جائے گا, اور پھر اس کو آگ میں ڈال دیا جائے گا. یہ وہ لوگ ہیں جو کوئی, یہ نہیں کہ کوئی گناہگار تھے, یہ وہ لوگ تھے جن کو دنیا میں بہت اپریشیٹ کیا گیا, او بھائی واہ کتنا بڑا عالم ہے, او بھائی واہ کتنا بڑا سخی ہے. یہ وہ نہیں ہیں جو کوئی چور تھے, ڈاکو تھے, زانی تھے, قاتل تھے, یہ وہ نہیں ہیں, یہ وہ ہیں جن کی نیکیوں کو بڑا اپریشیٹ کیا جاتا رہا, لیکن ان کا اینڈ دیکھیں کیا ہے, جہنم. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا کہ میں تم سے شرک خفی کے لیے تمہارے لیے ڈرتا ہوں, میں یہ نہیں ڈرتا, میں یہ نہیں کہتا کہ تو سورج چاند یا بتوں کی تم لوگ پرستش کرو گے, لیکن غیر اللہ کے لیے لوگ عمل کریں گے اور ریاکاری کریں گے. فقہا کہتے ہیں یہاں تک کہ جب امام رکوع میں ہو اور وہ کسی کے آنے کی آہٹ سنے کہ وہ آ رہا ہے, ہاں, تو اپنی جو نماز ہے اس کو لمبی نہ کر دے کہ میں جو ہوں نا اپنی نماز, کہ وہ دیکھے اور پھر وہ سوچے کہ اچھا کتنی لمبی لمبی نمازیں یہ پڑھا رہے ہیں, کتنی زبردست بات ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا جب الحزن, جو اس جب الحزن سے پناہ مانگا کرو. جب الحزن کیا ہے؟ یعنی لوگوں نے جب پوچھا تو نبی صلی اللہ علیہ وسلم نے فرمایا یہ جہنم میں وہ وادی ہے جس سے جہنم بھی ہر روز پناہ مانگتی ہے, 100 مرتبہ پناہ مانگتی ہے. ہم نے عرض کیا یا رسول اللہ اس میں کون داخل ہوگا؟ فرمایا وہ قاری جو دکھاوے کے لیے عمل کرتے تھے, لوگوں کو خوبصورت قرآن پڑھ پڑھ کے دکھاتے تھے, لوگ کہے واہ کتنی خوبصورت آواز ہے جی, تو قرآن پڑھ کے دکھاتے تھے, کوئی گانے نہیں سنا رہے لوگوں کو, قرآن پڑھ کے سنا رہے ہیں, لیکن دل میں یہ ہے کہ وہ لوگ بس سوچیں کہ میں کتنا خوبصورت پڑھتی ہوں, واہ میں کتنا اچھا ہے میرا یہ قرآن پڑھنا. ترمذی ابن ماجہ میں یہ روایت ہے. یعنی آپ اندازہ کیجئے کہ یہ نیکیوں کے کام ہیں, لیکن اس دن ان نیکیوں کے کاموں کا کیا حال ہوگا؟ وجہ صرف کیا ہے کہ نیت میں اخلاص نہیں تھا. اس سے پتہ چلتا ہے کہ نیت کا اخلاص کس قدر ضروری ہے.
इससे पता चलता है क्योंकि हमारी ये चीजें ना कोई देख नहीं सकता, वरना तो हम इनको भी शायद संवार लेते। हमारे अमल को तो लोग देख लेते हैं, लेकिन वो जो अब हम क्या चाह रहे हैं इस पे, हम क्या इस पे कोई इज्जत चाह रहे हैं, उजरत चाह रहे हैं, शोहरत चाह रहे हैं, नामवरी चाह रहे हैं, नेकी का नेकी के नाम कमाना अपना चाह रहे हैं, ये चाह रहे हैं, वो कोई नहीं जान सकता। वो उस जगह पे जिस जगह पे नियत होती है वहां पे सिर्फ और सिर्फ नजर अल्लाह की होती है, और कोई भी नहीं, किसी को भी नहीं पता मेरे दिल के अंदर क्या है। अब इस वक्त इंसान अपने आप को धोखा देता है जब वो ये सोचता है कि पता नहीं जैसे मैं याकारी करके और इस तरह करके लोगों को धोखा दे रहा हूं और नियत मेरी कुछ और है और मैं दिखा कुछ और रहा हूं, शायद इसी तरह मैं अल्लाह को भी धोखा दे दूंगा। और अल्लाह ने भी ऐसे ही तारीफें करके कबूल कर लेना जैसे ये लोग धोखा खा के और तारीफें करके और कबूल कर रहे हैं। लोग भी ऐसे ही मेरी बातों को मान जाएंगे जैसे लोग मान रहे हैं, वैसे ही अल्लाह ताला भी मान जाएगा। अल्लाहू अकबर। देखिए मौता इमाम मालिक, आपको पता होगा हदीस की किताब है ना, तो जब इमाम मालिक ने वो किताब लिखी थी तो उस वक्त कोई 18 के करीब और उलमा थे जिन्होंने भी मौता लिखनी शुरू कर दी, यानी हदीस की किताबें लिखनी शुरू कर दी ना। मौता कहते हैं जो बहुत बहुत रोंदी जाए, यानी बहुत अरसा लगा था इमाम मालिक को लिखते हुए, तो उनके शागिर्दों ने कहा आपने क्यों लिखनी शुरू कर दी और इतने लोग भी लिख रहे हैं, क्या फायदा आपके मतलब लिखने का कि इतने लोग लिखने लगे। तो इमाम मालिक ने सोच फरमाया था जो अल्लाह के लिए वो बाकी रह जाएगा, जो अल्लाह के लिए है वो बस बाकी रह जाएगा। और वाकई मौता इमाम मालिक को आज सारी दुनिया जानती है, और बाकी जिन्होंने लिखी वो को पता ही नहीं है वो किताबें कहाँ हैं। अब ये हदीस लिखने की बात है, कोई आम बात नहीं है, वो हदीस ही लिख रहे थे, दूसरे भी कोई कुछ और नहीं लिख रहे थे, लेकिन वो काम खत्म हो गए, उड़ गए। जो अल्लाह की खातिर था ना वाकई वही सिर्फ बाकी बचा। अल्लाहु अकबर। इसी से आपको बताऊं बाज़ दफा ऐसे होता है, ये हमारे एडमिन्स कहते हैं कि जी वो फलाना लेक्चर था आपने कहीं दिया था, वो लॉस्ट हो गया, वो इस तरह हो गया, पता नहीं क्या वेबसाइट पे हुआ वो, या कहीं मिल ही नहीं रहा, गायब हो गया, कैसे हो गया वो, कोई खराबी हुई, कोई कुछ हुआ। तो उस वक्त सबसे पहले ना मुझे यही एहसास होता है बात का कि इनके ऊपर नहीं गुस्सा आता कि क्यों लॉस्ट हो गया वो, को बड़ी मेहनत लगती है कि एक लेक्चर जाने उस वक्त करना, किस तरह से आपने किया, वो याद थोड़ी रहती हैं बातें। मुझे उस वक्त यही बात का ख्याल आता है कि ज़रूर उसमें मेरी तरफ से कोई कमी होगी, क्योंकि जो अल्लाह की तरफ खातिर होता है वो बाकी रहता है, बाकी ने बाकी नहीं रहना। तो मेरी नियत में ही कोई मसला आया होगा, मुझे ही कोई ऐसा ख्याल आ गया होगा, मुझे मतलब उस वक्त ये होता है, ये परेशानी हो जाती कि उसका दुख नहीं होता कि ये वो चला गया, इस चीज़ का होता है कि अल्लाह उसके अंदर क्या कोई रियाकारी हो गई, क्या हो गया, क्योंकि वो क्यों जाया हो गया, अगर वो खालिस होता तो जरूर बाकी रहता। तो जो खालिस होगा ना वो बाकी रहेगा। हमारे लिए सब के लिए ये आयात आई ओपनिंग है कि हमने अपनी इबादत को खालिस करना है, उसके लिए वर्क करना है, मेहनत करनी है, और बार बार अपने आप को झंझोड़ना है, जगाना है। शैतान कहता है कर लो नेकी, नेकी करने से नहीं रोकता, जब उसको पता है ना इसने करनी ही है, इसकी इस तरफ इंक्लिनेशन है, इसको पसंद है नेकी करना, कहता कर लो, करा के ऐसी नियत में फतूर डालता है, वो नेकी जाया करा के रख देता है। इंसान खुश होता जा रहा है, नेकियां मेरी बहुत बढ़ गई हैं, इतना तो मैं कर रही हूं, अब कुछ हो ही जाएगा आखिरत में मेरा, अल्लाह ताला को कोई पता नहीं मेरी कौन सी नेकी अल्लाह को पसंद आ जानी है, इतनी तो मैंने की है, और पता नहीं है कि बेड़ा गर्क हो चुका है, उसको होश ही नहीं होता। इसीलिए तो फिर हमें सबसे ज्यादा नजर किस पे रखनी है, अपने आप पे। अगर हमें हम अपने आप पे नजर रखने लगे ना, यकीन करने आए हमें फुर्सत ही नहीं मिलेगी दूसरे को देखने की, यही हम अपना ही जायजा लेते रहे, अपना हिसाब लेते रहे, कहीं मेरी नीयत तो नहीं खराब हो गई, कहीं मेरे साथ ऐसा तो नहीं, मेरे दिल में ऐसा तो नहीं ख्याल आ गया, कहीं मेरी रयाकारी तो नहीं हो गई। अपने आप को ऑल द टाइम चेक करते रहे। मैं लोगों के सामने ये बोल रही थी, कहीं वो मतलब मेरा रियाकारी का तो नहीं था कि लोग मुझे चाहें कि वाह 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 कितने इनको इल्म है, नॉलेज देखो इनका कितना है, देखो नेक कितनी है ये, یہ کتنی زبردست باتیں انہوں نے بتائی ہیں. اللہ اکبر. یہ ہیں جو فیلئرز ہیں, یہ ہیں جو انسان کو ڈبو دینے والی چیزیں ہیں. اس میں وہی والی بات ہے کہ جب سورہ واقعہ میں پڑھتے نا خافضۃ الرافعہ, تو یہی بات کا خیال آتا ہے کہ اس دن کئی نیچے والے ہوں گے وہ اونچے ہو جائیں گے, کئی اونچے اونچے نیچے ہو جائیں گے. یعنی کئیوں کا آپ کو پتا بھی نہیں ہوا وہ کیا کیا چھپ کے عمل کرتے تھے, وہ کہاں پہنچ جائیں گے, اور کئی بڑے بڑے ناموں والے ڈوب جائیں گے. کئی لوگوں کو ہم سوچتے ہیں کہ یہ مجھے کسی کے بارے میں اتنا پتا ہے کہ اس جو بھی وہ ہے, لوگ سوچتے ہیں کہ یہ کچھ بھی نہیں ہے, یہ کیا یہ کیا, لیکن اس کی ہر وقت کی یہ کوشش ہے کہ میرا عمل چھپا رہے. میں سوچوں کہ قیامت کے دن اس بندے کا کیا ہوگا کہ جہاں پہ جا کے وہاں پتا چلے گا کہ اس کی یہ چیزیں ہیں, یہ ہیں اس کی نیکیاں. اتنا اس کو ہر وقت یہ کہ لوگوں کو پتا نہ چل جائے, اور بلکہ کبھی کبھی ایسا ہوتا ہے لوگ اس کے بارے میں غلط سوچنے لگتے ہیں, یہ کہاں نیک ہے, کیونکہ یہ تو ہم اس کو نہیں دیکھتے کہ یہ کوئی قرآن کی کلاسوں میں ہے, یہ کوئی فلانے میں ہے, یہ قرآن. دوسروں کا تو پتہ چل جاتا ہے اس کا کیا ہے, یہ تو کچھ بھی نہیں ہے. اب اس کی چھپی نیکیاں اللہ ہی جانتا ہے, یا وہ جانتا ہے, یا اس کے کوئی قریبی بہت کوئی جانتا ہوگا. اس کے اوپر تو پوری کلاس بھی کر لیں تو ہم بیٹھے رہیں گے آج. اللہ اکبر. دیکھیے ایک جو واقعی خالص ہوتا ہے نا وہ دوسرا بھی مسلمان ہے اور یہ بھی ہے, اس کو ڈفرینٹ کیا چیز بناتی ہے, کیا چیز ڈفرینٹ بناتی ہے کہ اس کا عمل, اس کی ہر بات, اس کی ہر نیکی, بس وہ ہر وقت کوشش میں رہتا ہے کہ سیکرٹ رہے. بس کچھ چیزیں ظاہر ہے نہیں چھپائی جا سکتی. اب یہ نہیں ہو سکتا کہ کوئی چیز چھپا کے کی جائے. اب مثلا ہے کہ تعلیم کا کام ہے, نہ آپ چھپ کے کر سکتے ہیں, نہ بتانے والا چھپا کے کر سکتا ہے, تو پھر اس کے اندر کتنا ورک کرنے کی ضرورت ہے, اس میں کتنا کیئرفل ہونے کی ضرورت ہے. اوکے, یہی سب سے زیادہ خطرے میں ہے, وہ چیزیں جو کہ آپ چھپا نہیں سکتے. جو آپ چھپا سکتے ہیں وہ پھر بھی چلو, جب تک ہم بولیں گے نہیں کسی کو تھوڑی پتا چلے, لیکن جو چھپا نہیں سکتے نا وہ تو ظاہر ہونی ہی ہونی ہے. پھر ان کے لیے سب سے زیادہ ہمیں فکر کرنی چاہیے یہ ضائع نہ ہو جائے. تو اس سے ہمیں پتہ چلتا ہے کہ ہم بعض دفعہ بڑی توجہ رکھتے ہیں نا, بس حجاب ہو جائے, نماز ہو جائے, روزہ ہو جائے, نفلی روزہ ہو جائے, یا تہجد ہو جائے, یہ بہت اچھی بات ہے. لیکن ہمیں یہاں پہ پتہ چلا ہے کہ اس سے بھی زیادہ ہمیں اب اندر کو اپنے فکس کرنا ہے, جو اپنے مخفی معاملات ہیں نا ان کی اصلاح کرنی ہے. یعنی یہ جو اپنی نیتیں اندر کی چیزیں ہیں ان کو فکس کرنا ہے اب ہم نے. الا خبردار, للہ الدین الخالص, اللہ کے لیے ہے دین خالص. یعنی یہ پہلے بتا دیا گیا, دیکھو عبادت کرنا اللہ کی خالص ہو کے, خالص عبادت اللہ کو چاہیے, اور اللہ ڈیزرو کرتا ہے کہ اس کے لیے دین کو خالص کیا جائے. اس لیے کیونکہ اللہ نے بھی تمہیں سب خالص چیزیں ہی دی ہیں. اللہ تعالیٰ کو تم ملاوٹیں کر کے نہ دو, آدھی اطاعت اللہ کی, آدھی کسی اور کی, آدھی گھر والوں کی, آدھی شوہر کی, اور باقی اللہ کی. ہاں یہ نہیں, آدھی اپنے رسم و رواج کی, اپنے طریقوں کی, اپنے بچوں کی اطاعت, اور آدھی اللہ کی. نہیں, اطاعت ہوگی تو اللہ کی کلی ہوگی, باقیوں کی اطاعت کریں گے آپ. مثلا ماں باپ کی اطاعت ہے, یا آپ شوہر کی اطاعت کر رہی ہیں, یا آپ اپنے ملک کے قانون کی اطاعت کر رہی ہیں, مگر وہ اللہ کی اطاعت کے انڈر ہوگی, اللہ کی اطاعت سے اوپر نہیں چلی جائے گی. کہ آؤ دیکھو کچھ لوگ پوچھتے کیا کرے, شوہر نے یہ کہا ہے تو آپ شوہر کی نہیں ماننی, کیا اللہ کا حکم ہے کہ شوہر کی مانو. بھائی اللہ تعالیٰ نے یہ نہیں فرمایا کہ جہاں پہ میری بات سے شوہر کی بات ٹکرائے تو وہاں پہ شوہر کی مان لینا اور میری بات کو چھوڑ دینا, یہ کہاں پہ لکھا ہے؟ شوہر کی اطاعت ہوگی لیکن وہ بھی اللہ کی اطاعت کے انڈر ہوگی, نیچے ہوگی. کس کا حق بڑا ہے, شوہر کا کہ اللہ کا؟ اتنی سمپل بات نہیں ہمیں سمجھ آتی. اس میں ہم اتنی فرما بردار بیویاں بن جاتے ہیں, یہ اتنی ہم نیک اولاد بن جاتے ہیں. ماں باپ نے بس کہہ دیا, وہ ماں باپ کو یہ تھوڑی کہا کہ ماں باپ کا حق اللہ کے حق سے بھی اوپر چلا گیا. کسی کی بھی اطاعت, یاد رکھیں سمپل بات ہے, اس میں کوئی مسئلہ کیا ہے؟ किसका हक है अल्लाह से ऊपर, पहले तो आप ये डिसाइड कर लेना किसका हक है आपके ऊपर, अल्लाह से भी ऊपर किसका हक है, या अल्लाह के बराबर किसका हक है, किसी का भी नहीं है, तो फिर उनकी इताअत कैसे हो सकती, अल्लाह के साथ ना वो बराबरी कर सकते, अल्लाह से ऊपर जाने का तो सवाल ही कैसे हो सकता। एक हुक्म अल्लाह ने दे दिया, वो उसे ऑपोजिट हुक्म दे रहे, किसकी मानो और किसकी ना मानो, ये कंफ्यूजन आई कैसे मेरे जहन में, माननी है तो बस अल्लाह की माननी है, बाकी सब तुम लोग जो कहोगे अल्लाह के हुक्मों के दायरे के अंदर, अल्लाह की फरमाबरदारी के दायरे के अंदर, उस सर्कल के अंदर अंदर बात होगी तो ठीक है, वरना तुम कोई भी हो। लोग कहते हैं अच्छा उसकी नहीं आपने सुनी, वो तो आपकी बेस्ट फ्रेंड है, हाँ उसके साथ आपने ऐसे कर दिया, वो तो आपको इतनी प्यारी है। ओ कोई भी हो, दुनिया का कोई इंसान ये हक नहीं रखता कि हम उसकी माने अल्लाह के कानून को तोड़ के, अल्लाह के हुक्म को तोड़ के। ये एक फैसला करना कितना मुश्किल, जिसमें हम इतने कंफ्यूज और परेशान हो जाते। एक दफा हमने ठान ली ना अगर कि बस अल्लाह का हुक्म नहीं तोड़ना, जाए जहां मर्जी जो नाराज होता है होता फिरे, तो फिर आसान हो जाएगी, मुश्किल ही आसान हो जाएगी। लेकिन अगर हमने हर वक्त कंफ्यूज होते रहना, किसकी मानू तो किसकी ना मानू, उसकी मानू कि उसकी मानू, ये क्या बात है। हाँ मैं ये डिसाइड नहीं हो पा रहा अभी तक, पहले तो ये डिसाइड कर लेना आपका मालिक कौन है, आपका खालिक कौन है, आपका राजिक कौन है, आपका किसकी तरफ आपको वापस जाना है, बहुत आसान हो जाएगा फिर फैसला करना। अल्लाह डिजर्व करता है कि उसके लिए खालिस रखा जाए इबादत को, और ये सारे इबादत के कामों के अंदर भी सजदा भी है, नजरो न्याज भी है, दुआएं भी है, रुकू भी है, तस्बीह भी है, और भी जितनी नेकी के काम है सब इसमें आ गए, सिर्फ अल्लाह के लिए हों वो। ये भी ना को ये अल्लाह के लिए, तो ये रिश्तेदारों के लिए, ये तो मैं उनके लिए कर रही, नहीं अल्लाह के लिए कर रही हूं, बस अपने आप को बार 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 इस पे लेकर आए। इस इम्तिहान में कहीं हम फेल ना हो जाए, अल्लाह ताला हमारी हिफाजत करे इसमें। वल्लज़ीन अत्तखज़ु, और वो लोग जिन्होंने बना लिए, मिन दूनी ही औलिया, उसके सिवा औलिया, उसके सिवा सरपरस्त। औलिया की कई किस्में हो सकती है, मसलन किसी को भी इंसान अपना यानी ये समझ सकता है कि ये मेरा सरपरस्त है। ये उस जमाने में जब ये आयात उतर रही थी, तो उस वक़्त वो बुतों को समझते थे कि ये हैं औलिया अल्लाह के सिवा। तो अब उनसे जब पूछा जाए भाई आप क्यों इनकी इबादत करते हैं, तो वो आगे से क्या जवाब देते थे, वो कहते थे, अब यहाँ पे लिख ले बेशक ब्रैकेट में, वो कहते थे मा नअबुदुहुम इल्ला लियुक़र्रिबूना इलल्लाहि ज़ुल्फ़ा, हम इनकी तो नहीं इबादत करते मगर हम तो इसलिए करते हैं, इनके आगे झुकते हैं, इनके आगे नजरो न्याज करते हैं, इनको इनका तकर्रुब इसलिए चाहते हैं, इनको खुश करना इसलिए चाहते हैं कि ये हमें करीब करेंगे अल्लाह के करीब करना। क्या मतलब, हम कोई बुराई काम थोड़ी कर रहे हैं, हम तो अल्लाह से ही करीब होना चाहते हैं, लेकिन देखिए हम इतने गुनाहगार हैं, हम कहाँ अल्लाह के करीब हो सकते हैं हमारे जैसे लोग, तो क्यों ना ये अल्लाह के प्यारे हैं। अब वो बुत भी, वो पागल थोड़ी थे, उन्होंने बुत भी वो जो बनाए हुए थे वो भी उन्होंने कहते थे ये भी अल्लाह के कोई बड़े प्यारे ही हैं, हम तो इनसे करीब इसलिए हो रहे हैं कि ये हमें अल्लाह के करीब कर दें। भाई ये जब अल्लाह को कहेंगे कि अल्लाह इन लोगों को छोड़ दे, ये हमारी सिफारिश करेंगे, अल्लाह हमें छोड़ देगा क़यामत के दिन भी, और अल्लाह का कुर्ब हमें इस दुनिया में खुद तो नहीं मिल सकता भाई, तो ये इनके जरिए ही मिलेगा फिर। यानी समझ लें जैसे कहते ना कि ये हमारा वास्ता है बनते, हम तो इस मकसद से कर रहे हैं, हम इनको थोड़ी पूछते, हम इनको वास्ता समझते हैं अल्लाह तक पहुंचने का, ये बड़े पहुंचे हुए हैं, ये हमें अल्लाह तक पहुंचाएंगे। आपको बातें कुछ मिलती जुलती लग रही हैं। अच्छा फिर हमारी दुआएं कहाँ सुनी जाती हैं, हमारी हम इतने गुनाहगार हैं। एक तो ये पता नहीं ये गलत फहमी हमें कब से हो गई है कि अल्लाह सिर्फ नेकों की सुनता है गुनाहगारों की नहीं सुनता, ऐसी गलत फहमी को निकाल दें। हाँ ठीक है जो नेक लोग होते हैं अल्लाह उनकी बहुत सुनता है, अल्लाह के प्यारे, लेकिन ऐसा नहीं है कि अल्लाह गुनाहगार की नहीं सुनता। अल्लाह ने तो शैतान की भी दुआ कबूल कर ली, हमने पिछले सबक में क्या पढ़ा है, उसने भी कहा अल्लाह मुझे क़यामत तक के लिए मोहलत दे दे, अल्लाह ने कबूल की ना, तो उस शैतान से बढ़ के भी कोई गुनाहगार हो सकता है। अल्लाह सब की सुनता है, तो रब तो सबका ही है ना, वो चाहे शैतान हो चाहे गुनाहगार हो चाहे सबका रब अल्लाह है, सबकी सुनता है वो। तो अब ये जो शैतान डाल देते ना, है तेरी कहाँ सुनेगा अल्लाह, تم اتنے گناہگار, تو ہم کہتے ہیں ہاں واقعی ہائے ہمارے جیسے ناپاک, ہمارے اب اللہ تو نیکوں کی سنتا ہے, جاؤ فلانے قبر پہ جا کے وہاں پہ مانگو, ان کو کہو ہماری آپ کے آگے, آپ کی اللہ کے آگے. ہم نے کب کہا ہے کہ ہم اللہ سے نہیں مانگتے؟ اللہ سے ہی, مگر ان کو تو ہم واسطہ بنا رہے ہیں نا, کیونکہ ہم ان کو کہیں گے تو یہ اللہ کو کہیں گے. یہی بات تو وہ کرتے تھے, آپ مجھے بتائیں کہ ان کی اس بات کو تو شیر کہا گیا اور ہماری یہ باتیں سب جائز ہیں. اب آپ دیکھیں یہاں پہ, انہوں نے کوئی یعنی گناہ کی بات نہیں وہ کہہ رہے, وہ اللہ کا قرب چاہ رہے ہیں, اللہ کا ہی قرب چاہ رہے ہیں. وہ لکھیے قریبونا اللہ, اللہ کو جانتے تھے, پہچانتے تھے, مانتے تھے, یہ ہمیں اللہ کے قریب کریں گے. سمجھ آ گئی بات؟ یہ شرک تھا ان کا, یہیں سے شرک شروع ہوتا ہے, قبر پرستی شروع ہوتی ہے, یہ ہمیں پہنچائیں گے آگے. اور اللہ تعالی فرماتا ہے ہوا ما کم اہین ما کم تم, تم جہاں کہیں بھی ہو وہ تمہارے ساتھ ہے, جہاں کہیں بھی ہو تمہارے ساتھ ہے. ادعونی استجب لکم, مجھے پکارو میں تمہاری پکار کا جواب دیتا ہوں. وہ خود فرماتا ہے قرآن میں, وہ کوئی کہتا ہے ہمیں کہ واسطے لے کر آؤ میرے تک پہنچنے کے لیے؟ کسی کو بیچ میں ڈالو گے تو میں مانوں گا, کسی سے کہلواؤ گے تو میں مانوں گا؟ کہاں کہا گیا یہ؟ ان اللہ یحکم بینہم فیما ہم فیہ یختلفون, بے شک اللہ فیصلہ کرے گا ان کے درمیان, یعنی کب؟ قیامت کے دن, اس بارے میں جو یہ اختلاف کرتے ہیں, یعنی یہ جو یہ سمجھ رہے ہیں نا کہ ہم ان کو ڈالیں گے تو پھر کچھ ہمارا کام بنے گا, ورنہ ہمارا کام نہیں بننا, یہ واسطہ بنیں گے, یہ بنیں گے. اصل میں ہوتا یہ ہے جب انسان نا اللہ سے دعا کرتا ہے, اب کیا ہوتا ہے اس میں بھی صبر چاہیے ہوتا ہے. ایسا نہیں ہوتا ادھر ہم دعا کریں تو ادھر فوراً ہی ہماری ڈیمانڈ ہم نے رکھی ہے تو ہم نے کوئی آرڈر پلیس کیا تو فوراً جی پورا ہو جائے گا, ایسا نہیں ہوتا. صبر کرنا پڑتا ہے, جلد بازی سے کام نہیں لینا ہوتا, لیکن ہم جلد باز ہیں, ہم چاہتے ہیں فوراً ہو جائے. تو اب ہم نے چار دن چھ دن مہینہ دعا کی, اس کے بعد ہم چل پڑے کہ چلو جی فلانے کے پاس چلتے ہیں, ہماری تو سنی نہیں جا رہی, وہاں سے ذرا جلدی کام ہو جائے گا, یہ ہم کرتے ہیں. تو یہ سب پتہ چل جانا ہے اس بات کا, کیونکہ دنیا میں تو کوئی ماننے کو تیار نہیں ہے, وہاں پہ یہ سب اختلافات کے فیصلے ہونے ہیں. ان اللہ لا یہدی من ہوا کاذب کفار, اللہ تعالیٰ ہدایت نہیں دیتا جو کوئی جھوٹا ہوتا ہے اور جو ناشکرا ہوتا ہے. یعنی ہدایت وہی پاتا ہے جو کہ جب حق سامنے آ جائے تو مان لے, ایسا نہیں کہ جو جھوٹ بولتا ہے بہت زیادہ اور جو بہت زیادہ ناشکری کرتا ہے اللہ کی, جو جھوٹا اور نہ. اس سے پتا چلتا ہے کہ جھوٹے انسان کے لیے کچھ ایسی خصلتیں ہوتی ہیں نا جو انسان کو حق سے دور کر دیتی ہے, اور جھوٹ ان میں ایک ہے. جھوٹے انسان کو ہدایت نہیں ملتی پھر. اور دوسرا, جو سخت ناشکر ہے, اللہ کی نعمتوں کی ناقدری کرتا ہے, ان کو ہی نظر انداز کرتا ہے, ان کو ہی نہیں مانتا, وہ بھی نہیں کبھی ہدایت پا سکتا. اب ایک اور قسم کے شرک کا رد کیا جاتا ہے. یہ شرک پہلے, پہلا شرک آ گیا یہ پچھلی آیت میں, آیت تین میں, کہ کچھ بتوں کو یا نیک لوگوں کو یا جن کو بھی اولیاء بنایا اور انہوں نے کہا کہ ہم تو یہ چاہتے ہیں. دوسرا ایک اور قسم کا شرک ہے جہاں پہ اللہ کے ساتھ اولاد ٹھہرا دینا, یہ عقیدہ رکھنا کہ اس کی کوئی اولاد ہے, اس کا رد یہاں پہ کیا جا رہا ہے آیت فور میں. لو اراد اللہ ان یتخذ ولدا, اگر ارادہ کرتا اللہ کہ وہ بنا لے بیٹا یا اولاد, لاصطفى مما يخلق ما يشاء, تو چن لیتا وہ کسی کو بھی, جس کو بھی اس نے پیدا کیا اس میں سے جس کو چاہتا چن لیتا. یعنی اس کو تو ضرورت ہی نہیں اولاد کی, اگر ضرورت ہوتی, اگر ضرورت ہوتی اس کو, اگر وہ چاہتا اولاد بنانا تو وہ جس کو چاہتا بنا لیتا. اب دیکھیں اس میں نا اولاد بنانے میں بھی دو نظریات, ایک تو وہ لوگ تھے جب میں نے آپ کو بتایا کہ مشرکین مکہ میں تھے, کہ سارے نہیں ایسے کہتے تھے مگر کچھ ایسے بھی لوگ تھے جو کہتے تھے کہ ملائکہ اللہ کی بیٹیاں ہیں, اور وہ پہلے ہم نے اس چیز کا رد پڑھ لیا کہ انہوں نے جنوں کے ساتھ اللہ کی نعوذ باللہ رشتہ داری بنا دی اور پھر کہا کہ یہ بیٹیاں ان سے پیدا ہوئی ہیں اور ایسی باتیں خرافات باتیں کریں. تو انہوں نے تو ایک بالکل نسبی اولاد بنا دی نا, کہ نعوذ باللہ استغفر اللہ, اللہ سے پیدا ہوئے ہیں ملائکہ. دوسرا ایک اور عقیدہ ہے جو اکثریت آج کی جو عیسائی لوگ ہیں ان کا بھی یہی عقیدہ ہے کہ نہیں اللہ سے پیدا تو نہیں ہوا لیکن اللہ نے کسی کو اولاد بنا لی ہے, اڈاپٹ کر لی ہے. میری ایک فرسٹ ہینڈ بات ہوئی کسی سے تو انہوں نے کہا, میں نے کہا دیکھو کہ کوئی کسی کو اولاد ہوتا ہے نا تو وہ بھی وہی چیز ہوتا ہے. اللہ تعالی خدا ہے, اس نے انسانوں میں سے ایک انسان کو کیوں اپنا بیٹا بنانا ہوگا؟ خود سوچو, کوئی مطلب مثلا انسان ہے تو انسان اگر اڈاپٹ بھی کرتا ہے تو انسان کو ہی کرتا ہے, کسی چونٹی کو تو نہیں جا کے اپنی بیٹی بنا کے بٹھا لیتا. اسی طرح اللہ تعالیٰ ہے تو وہ کیوں انسان کو اولاد بنائے گا؟ تو انہوں نے کہا نہیں نہیں نہیں, ہم یہ تھوڑی کہہ رہے ہیں کہ وہ اس کی نسبی اولاد ہے, اس سے پیدا ہوا ہے. ہم تو یہ کہہ رہے ہیں کہ اس نے پسند کیا اس کو تو اتنا پسند کر لیا کہ اس کو بیٹا ہی بنا لیا, جیسے ہم کسی کو پسند کریں تو اڈاپٹ کیا ہوا, اس سے پیدا نہیں ہوا. ہم یہ تھوڑی کہہ رہے ہیں پیدا ہوا ہے اس سے. یعنی انہوں نے یہ عقیدہ بنایا ہوا ہے کہ اللہ تعالیٰ نے اولاد کا درجہ دے دیا ہے عیسیٰ علیہ السلام کو, یعنی اولاد والے اختیارات دے دیے. تو اللہ تعالیٰ نے فرمایا اللہ نے کسی کو اولاد بنانا ہوتا تو وہ جس کو مرضی بنا لیتا, کوئی تمہارے بتانے کے اوپر اس نے بنانا تھا کہ اللہ نے فلانے کو بنایا, تم نے چوز کرنا تھا اللہ کے لیے. اللہ نے بنانا اگر ہوتا, اس کا مطلب اللہ کو ضرورت نہیں ہے, اس کو نہیں چاہیے, کیونکہ سبحانہ وہ پاک ہے. پاک کس سے ہے؟ ان ضرورتوں سے, ان کمیوں سے اور ان کمزوریوں سے جو انسان میں ہوتی ہیں, جس کی وجہ سے انسان کو اولاد چاہیے ہوتی ہے. اللہ تعالیٰ ان کمزوریوں سے پاک ہے. مثلا انسان کی کیا کمزوریاں ہیں جس کی وجہ سے اس کو اولاد چاہیے ہوتی ہے؟ انسان کے اوپر بڑھاپا آتا ہے, اس کو اولاد چاہیے کہ وہ بڑھاپے میں ماں باپ کی خدمت کرے, ان کا کوئی سہارا بنے. اچھا, انسان کے اوپر موت آتی ہے تو انسان چاہتا ہے کہ میری اولاد ہو تاکہ میری آگے نسل چلتی رہے, کوئی میری سنبھالے آگے, میری مطلب میری جائیدادوں کو بھی سنبھالے, میرے کاموں کو سنبھالے, میرا نام کو سنبھالے آگے, میرا نام چلتا رہے. اور اس کے ذریعے سے سمجھ لو کہ میں آگے زندہ رہوں گا. ایک ماں باپ کا یہ ہوتا ہے کہ سمجھ لیں ہم اپنی اولاد میں زندہ ہیں. اللہ تعالیٰ اس سے بھی پاک ہے, اس کو کوئی موت نہیں ہے. اچھا, پھر اس طرح انسان ہوتا ہے کہ ہمارے ہم کمزور ہوتے ہیں, ہم دن بدن کمزور ہوتے جاتے ہیں, تو چلو ہماری اولاد ہے یہ ہمارا بازو بنے گی. اللہ تعالیٰ کمزوری سے بھی پاک ہے تو پھر اس کو کیا ضرورت ہے کہ کوئی بیٹا بنائے؟ وہ اس کو نہ اپنی بادشاہت آگے چلانے کے لیے کوئی چاہیے, نہ اس کو اپنا نام آگے چلانے کے لیے کوئی چاہیے, نہ اس کو کوئی کمزوری لاحق ہے. پھر تم کس طرح اس کا بیٹا بناتے ہو؟ اور ایون قرآن میں یہ آ گیا کہ اللہ تعالیٰ نے فرمایا کہ آپ کہہ دے اے نبی کہ اگر رحمان کی اولاد ہوتی تو میں سب سے پہلے اس کی عبادت کرنے والا بنتا. یعنی نبی صلی اللہ علیہ وسلم آپ بتا دیں لوگوں کو, دیکھیں پھر کسی کی اولاد ہو مثلا تو وہ تو چاہے گا نا میں اپنی اولاد کو آگے آگے کروں. انسان کو اپنے سے بھی زیادہ اپنی اولاد پسند ہوتی ہے, تو اگر اللہ کی کوئی اولاد ہوتی تو کیا اپنی اولاد کو پیچھے کر کے, نعوذ باللہ ایک ویسے بات بتا رہے ہیں, تو کیا آپ اولاد کو پیچھے کر کے قتل نہیں, میری اولاد کو نا سمجھو, میری اولاد ہی نہ سمجھو اس کو, ایسے کیسے ہو سکتا ہے؟ جب کسی کی اولاد ہوتی ہے تو وہ اپنی اولاد کو اتنا مانتا ہے, اس کو نام آگے کرتا ہے, اس کو اپنے سے بھی آگے کرتا ہے. اللہ کی کوئی اولاد نہیں, اسی لیے فرمایا اگر رحمان کی اولاد ہوتی تو میں سب سے پہلے اس کو مانتا, اگر میں نہیں ماننا اس کا مطلب اس کی کوئی اولاد نہیں ہے. هو اللہ الواحد القہار, وہ اللہ ایک ہے, القہار زبردست ہے سب پہ, یعنی اس کا کنٹرول ہے, القہار ہے سب پہ, اس کا کنٹرول ہے, اس پہ کسی کا کنٹرول نہیں ہے. اور اس کا کنٹرول کیسا ہے؟ خلق السماوات والارض بالحق, اس نے پیدا کیا آسمانوں کو اور زمین کو حق کے ساتھ. پھر یہاں پہ حق کا معنی کیا آ گیا؟ با مقصد پیدا کیا. یعنی ایک اور صرف اللہ نے ہی پیدا کیا, کسی اور نے نہیں کیا, اور کھیل تماشے کے لیے نہیں بنایا ہے. تو اس کا کنٹرول ہے آسمانوں پہ, زمین پہ. اللہ کی تو شان یہ ہے, اتنے بڑے بڑے آسمانوں اور زمین کو بنانے والا اور چلانے والا. تم یہ نہیں دیکھتے کہ اس میں توحید کی نشانی ہے؟ یکور اللیل علی النہار و یکور النہار علی اللیل, دیکھو وہ کیسے ڈھانپتا ہے رات کو دن پہ اور دن کو رات پہ. اچھا, میں نے آپ کور لفظ بتایا نا آپ کو کہ کسی چیز کو لپیٹنا, جیسے پگڑی لپیٹی جاتی. اب اس بات کو اگر آپ یہاں مطلب پڑھنے سے ہو سکتا ہے اتنی نہیں سمجھ آئے, میں آپ کو کہوں گی کہ جب آپ ٹریول کرتے ہیں تو آپ جہاز میں دیکھتے ہیں وہ اسکرین کے اوپر سب سے زیادہ اٹریکٹیو چیز, سارا ٹائم یہی ہوتی ہے میرے لیے کہ वो दिखाते हैं स्क्रीन के ऊपर कि हमारा जहाज इस वक्त यहाँ है, और साथ सूरज भी दिखाते हैं, और सूरज चलता जाता है ऐसे 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 आगे जा रहा है, और पीछे पीछे अंधेरा होता जा रहा है, जिधर जिधर आगे जाता जा रहा है उधर लाइट होती जा रही है। अच्छा, उससे आपको ये बात बड़ी अच्छी तरह समझ आएगी। ऐसे नहीं लगता जैसे कोई लपेट रहा है, रात को दिन के ऊपर लेकर आ रहा है, और फिर दिन को रात के ऊपर लेकर आ रहा है, पीछे रात होती जा रही है, ऐसे जैसे लपेटा जा रहा है, ऐसे गोल दायरा, मैंने आपको बताया ना गोल घुमाना पगड़ी को, आप उसको देखें, और वो जो सूरज ऐसे जा रहा है रात से दिन, और दिन के ऊपर रात आ रही है, छा रही है, तो जहां पे अंधेरा था वहां पे ऐसे लगता है कि लाइट आती जा रही है, और आहिस्ता 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 आगे बढ़ती जा रही है, और जैसे पूरी लिपट गई है, जहां पे लाइट थी वहां पे अंधेरा छाता जा रहा है, और पहले कम था फिर उसके बाद बिल्कुल डार्कनेस, पीछे डार्कनेस होती जा रही है और आगे आगे लाइट जा रही है, जैसे घूम रहा है दिन और रात एक दूसरे पे लिपटाए जा रहे हैं। सुभान अल्लाह। तो ये दिन और रात हम रोज देखते हैं, ये हमें एक और बात भी बताते हैं, रात क्या चीज है। रात का टाइम अगर आप देखें तो सकूत का टाइम है, हर चीज की खामोशी, लाइफ सारी जैसे सो जाती है, बिल्कुल साइलेंस, और बिल्कुल एक रुक जाना हर चीज का, हर हलचल जो होती है वो रुक जाती है, राइट? ऐसे डिफाइन कर सकते हैं आप रात। अच्छा, फिर दिन को कैसे आप डिफाइन करते हैं? हलचल, तेजी, हरकत, शोर, हंगामा, भाग दौड़, राइट? ये दोनों चीजें क्या दिखा रही हैं? एक है मौत और एक है जिंदगी, राइट? अच्छा, अब जिंदगी के बाद मौत है, और मौत के बाद अगला दिन है, दोबारा जिंदगी है। यानी दिन और रात हमें ये भी सिखा रहे हैं कि देखो, ये ना समझना कि ये दिन हमेशा रहेगा, इसके बाद रात आएगी। जो रात मैंने आपको जैसे बताया क्या है, मौत, खामोशी, सब हरकत बंद हो गई, वो जो अभी भाग दौड़ रहे थे कैसे पड़े हुए सो रहे हैं बिल्कुल। अच्छा, और वो रात भी हमेशा नहीं रहेगी, उसके बाद दिन निकल आएगा, मौत के बाद दोबारा जी उठना है। जो अल्लाह रात के बाद दिन निकाल सकता है, वो ही मौत के बाद जिंदगी देने वाला है। ये सोचने की बात है ना, इंसान इस पे अगर गौर करे तो देखें, ये चीज एवरी डे हमें रिमाइंड कराती है कि देखो रात के बाद दिन निकल रहा है ना, इसी तरह मुझे भी मरने के बाद दोबारा जिंदा होना है। ये जो दिन चल रहा है इसकी भी शाम हो जानी है, और इसकी भी रात हो जानी है। ये दिन हमेशा नहीं रहना, ये मेरी जिंदगी है ना, ये हमेशा नहीं रहनी, इसकी भी रात आने वाली है। अब सोचने की बात ये है कि मैं दिन के किस हिस्से में हूं, क्या मेरा पहला पहर चल रहा है, मेरा मिड डे चल रहा है, यहां मेरा दिन का पिछला पहर शुरू हो चुका है। जो भी, जिस स्टेप पे भी मैं हूं, जिस फेज में भी मैं हूं, जिस स्टेज पे भी मैं हूं, अल्टीमेटली चाहे पहला पहर ही चल रहा हो, चाहे अभी मेरी सुबह ही चल रही है, चाहे मेरा अभी मिड डे ही चल रहा है, अल्टीमेटली रात तो आनी ही है। किसी की 2 घंटे बाद आ जाएगी, किसी की 4 बाद आ जाएगी, किसी की 6 के बाद आ जाएगी, इसके बाद है ही रात और कुछ नहीं है। कौन सा दिन ऐसा है जिसके बाद रात ना आए, पता है? कोई दिन ऐसा आता है जिसके बाद रात ना आए? हर दिन के बाद रात आती है, हर दिन मुझे मैसेज दे रहा है कि तेरी रात आने वाली है, होश कर ले, काम कर ले जो करना है, रात आने वाली है। किसी का दिन इतना छोटा होता है जितना सर्दियों के दिन है, किसी का दिन लंबा होता है जैसे गर्मियों के दिन है, लेकिन दोनों में रात जरूर आती है, और उस रात के बाद दिन आना है, इसकी फिक्र करो। वसखर अश्शम्स वल कमर, और उसने मुसखर कर रखा है सूरज को और चांद को। यानी मुसखर करने का मतलब पहले भी बताया था आपको, तुम्हारी खिदमत में लगा रखा है उसने। कैसे कैसे खिदमत कर रहे हैं, सूरज की रोशनी से, उसकी हीट से हम क्या क्या फायदे उठाते हैं, इतने फवायद हैं कि यानी अगर मैं ये कहूं कि अगर सूरज ही ना होता तो लाइफ पॉसिबल ना होती, राइट? तो आप इससे अंदाजा लगा लें कितने फायदे हैं, हमारी लाइफ ही इस वजह से है کہ اللہ تعالیٰ نے سورج کو ہماری خدمت میں لگایا ہوا اور چاند بھی تمہاری خدمت میں لگا ہوا ہے, اس کے بھی کتنے فوائد ہیں. سب کو پتا ہے کہ چاند کی روشنی سے کیا کیا پھل بھی پکتے ہیں, ان میں خوشبوئیں پیدا ہوتی ہیں, مد و جزر ہوتا ہے سمندروں میں, کتنا کچھ ہے اس کے بھی فوائد. کلو یجری لیا جلے مسما, یاد رکھنا یہ سب چل رہی ہے لیکن ہمیشہ کے لیے نہیں, سب جاری ہیں, سب گھوم رہے ہیں, گھوم رہے ہیں, گھوم رہے ہیں, کام کر رہے ہیں, کام میں لگے ہوئے ہیں, مسلسل کام کر رہے ہیں. لیکن یہ نہ سمجھنا کہ ایسا ہی چلتا رہے گا, ہمیشہ ایسا ہی ہوگا, اسی طرح سورج نکلے گا, اسی طرح چاند نکلے گا, اسی طرح دن اور رات آتے رہیں گے, نہیں. لأجل مسمى, ایک مقرر مدت کے لیے ہے جہاں پہ سٹاپ لگ جائے گا سب کو, سب ختم ہو جائے گا. یہ ہمیشہ کے لیے نہیں ہے. وہ مقرر وقت کون سا ہے؟ قیامت کا. سارا نظام جب درہم برہم ہو جائے گا اور اللہ تعالیٰ اس زمین کی جگہ دوسری زمین تبدیل کر دے گا, ان آسمانوں کی جگہ دوسرے آسمان آ جائیں گے, سب یہ نہیں ہوگا, یہ سب تو تباہ ہو جائے گا. اللہ سن لو, جان لو, خبردار ہو جاؤ. هو العزیز الغفار, وہ العزیز الغفار ہے. اب العزیز اور الغفار کا میں نے آپ کو جو معنی بتایا, اس کے العزیز کا معنی جیسے ہر چیز پر غالب, ہر چیز پر قادر ہے, وہی اس کی نافرمانی کر نہیں سکتا اور کسی کو سزا دینا چاہے سزا دے, جس کو جزا دینا چاہے جزا دے, ٹھیک ہے. اور غفار کا معنی جیسے آپ کو پتا ہے, ڈھانپنے والا, یعنی وہ اپنے بندوں کے گناہوں کو, ان کی برائیوں کو چھپا لیتا ہے اور آخرت میں ان کی خطاؤں کو بخش دے گا, حالانکہ وہ العزیز ہے, وہ چاہے پکڑ لے, اس کو کوئی روک نہیں سکتا. اس کے باوجود بندہ جب اپنے گناہوں کا پٹارا لے کر اللہ کے سامنے کھڑا ہو جاتا ہے اور اس سے معافی مانگتا ہے تو وہ پھر غفار بھی ہے. یہ دو سمجھ لیں, یعنی تھوڑی سی متضاد نہیں جیسے ہوتی صفات ہیں, متضاد صفات ہے کہ یعنی جس کے پاس اتنی الٹیمیٹ پاور ہو وہ تو کسی کو دیکھتا ہے تو وہ کہتا ہے کہ تمہیں میں ابھی پکڑتا ہوں, میں نے اتنی دفعہ وارننگ دی ہے, تم نہیں میری بات سنتے, میں ابھی پکڑتا ہوں تم. مگر وہ اتنا ایبسلوٹ پاور رکھنے کے باوجود انسانوں کو پکڑتا نہیں ہے فوراً, وہ ان کو چھوٹ دیے رکھتا ہے, ڈھیل دیے رکھتا ہے, اور پھر جب وہ کہتے ہیں ہمیں معاف کر دے تو وہ معاف بھی کر دیتا ہے. اس کا یہ معاف کرنا کتنی بڑی بات ہے, اس لیے کہ ایک کوئی کسی کو معاف کرے جبکہ وہ اس کو سزا نہیں دے سکتا, پکڑ نہیں سکتا, کسی کے ساتھ کچھ بھی کر رہا ہے اور اس کو یعنی اب یہ سزا کا مستحق ہے, لیکن اب یہ بندہ سزا نہیں دے سکتا تو وہ کہتا چلو جی معاف کر دو, وہ کہتا معافی معافی ہے, میں نے کیا کہنا ہے جی, میں یہ کر ہی نہیں سکتا کچھ. لیکن سوچیں وہ جو کون کہنے پہ پکڑ سکتا ہے, اتنا وہ پاورفل ہے, وہ جب صبر کرتا ہے لوگوں کے گناہوں پر, نافرمانیوں پر, اور اس کے بعد ان کو بغیر سزا دیے معاف کر دیتا ہے ان کے معافی مانگنے پہ, یہ کتنی بڑی صفت ہے اللہ تعالی کی. تو یعنی اللہ تعالی دنیا میں بھی ڈھانپتا انسان کو, غفر کا مطلب ہوتا ہے نا ستر کرنا, دنیا میں بھی اللہ تعالیٰ نے ستر کیا ہوا. کیسے کیسے ستر کیا ہوا اللہ تعالیٰ نے دنیا میں, یہ دیکھیں انسان کا جسم ایک ظاہر ہے نا اور ایک باطن ہے, باطن کے اندر ہے خون ہے, آنتے ہیں, مسانے ہیں, اوجڑیاں ہیں, گردے ہیں, ہڈیاں ہیں, کہ کیا کیا اعضاء کی شکلیں ہیں. کبھی وہ کوئی آپریشن کی آپ دیکھیں تصویر تو دیکھا نہیں جاتا, مطلب عجیب کراہت سی آتی ہے. تو انسان کے اندر نا جو بدصورتی ہے ایسے ہیں, ایسے سی چیزیں ہیں, ایسے سے اندر کی چیزیں ہیں, خون اور وہ چیزیں کہ اگر انسان دیکھ لے تو اس کو شاید وومٹ ہی آ جائے. تو اللہ تعالیٰ نے اس سارے کو کیسے ستر کیا ہوا ہے, کیسے چھپا دیا اور اس کے اوپر خوبصورت جلد چڑھا دی, ساری بدصورتی کو اندر کر دیا اور باہر کتنا اس کو خوبصورت بنا دیا. یہ انسان پر اللہ تعالیٰ کا پہلا ستر ہے. پھر نمبر ٹو, اللہ تعالیٰ کیسے ستر کرتا ہے, انسان کے دماغ میں پتہ نہیں کیا کیا خیالات آتے ہیں سارا دن, کیا کیا باتیں آتی ہیں, کیا کیا وسوسے آتے ہیں, کیا کیا وہ پلاننگیں کرتا ہے, اللہ تعالیٰ ان کو بھی چھپائے رکھتا ہے, وہ ذہن میں ہے نا, اور پتہ نہیں دوسروں کے لیے کتنی باتیں, یہ دیکھو یہ ایسی, اس کے لیے کتنے کینے, اس کے لیے بغض, اللہ نے سارے چھپائے ہیں. اگر باہر آ جائیں لوگوں کو تو بھاگ ہی جائیں, اگر یہ ہماری باہر چیزیں نظر آنے شروع ہو جائیں, سی تھرو ہو ہماری اسکن اور اندر سے یہ سارا کچھ نظر آ رہا ہے, گند بلا اندر کی چیزیں وہ ساری نظر آنی, کہیں پھیپڑے ہیں, کہیں کلیجے ہیں, کہیں میدے ہیں, وہ ساری ایکسپوزڈ ہیں, انسان کتنا گندا لگے. پھر جب انسان گناہ کرتا ہے اللہ اس کے گناہوں کو بھی چھپا دیتا ہے, یہ بھی ستر ہے اللہ کی طرف سے, اور اللہ تعالیٰ بندوں سے بھی چاہتا ہے تم بھی ایک دوسرے کے عیبوں کو چھپاؤ جیسے میں چھپاتا ہوں. اور قیامت کے دن پھر اللہ تعالیٰ ستر کر دے گا کہ جب بندہ آئے گا قیامت کے دن تو مومن کے ساتھ یہ ہوگا, حدیث میں آتا ہے اللہ تعالیٰ کے وہ نزدیک ہوگا حتیٰ کہ اللہ تعالیٰ اس کو یعنی چھپا لیں گے, اور پھر اس سے سوال جواب کریں گے, وہ گناہوں کا اقرار کرتا جائے گا. یہ بخاری میں حدیث ہے کہ اللہ تعالیٰ اپنی حفاظت کا بازو اس پہ رکھے ہوئے ہوں گے, تو وہ اب اللہ تعالیٰ پوچھے گا فلاں گناہ کو تم پہچانتے ہو, فلاں کو پہچانتے ہو, وہ بتاتا رہے گا رب میں پہچانتا ہوں, اللہ مجھے پتا ہے یہ میں نے کیا, یہ میرے سے ہوگا. اب اللہ تعالیٰ نے اپنی حفاظت کا بازو رکھا, اللہ تعالیٰ فرمائے گا میں نے دنیا میں بھی تجھ پہ ستر کیا تھا, دھامپا ہوا تھا تجھے, میں آج بھی تجھے بخش دیتا ہوں. پھر اس کی نیکیوں کا صحیفہ لپیٹ دیا جائے گا اس کی, اور اس کو یعنی اللہ تعالیٰ اس کے گناہوں کو ایسے اس دن ڈھانپ دے گا کہ کسی کو پتا بھی نہیں چلے گا کہ اس بندے نے یہ گناہ کیے. وہ ڈر رہا ہوگا کہ پتہ نہیں میرے گناہ اب یہ نہ ہو کہ لوگوں کو بھی پتا چل جائیں, اور اب پتہ نہیں اس گناہوں کی کیا مجھے سزا ملے گی. اللہ تعالیٰ فرمائے گا دوسری حدیث میں مسلم میں جو ہے کہ تیرے ہر گناہ کے بدلے میں ایک نیکی لکھ دی گئی, تیرے ہر گناہ کے بدلے میں ایک نیکی ہے. اس وقت پھر وہ کہے گا اللہ میں نے تو اور بھی بڑے بڑے گناہ کیے ہیں جو یہاں پہ نہیں نظر آ رہے. یہ فرما کے آپ صلی اللہ علیہ وسلم ہنس دیے. دیکھو پھر انسان کتنا وہ ہے کہ پھر اللہ کو خود کہے گا اللہ میں نے تو یہ بھی کیے تھے, یعنی اس کی جگہ بھی نیکیاں لکھ دی ہیں. اللہ تعالیٰ اس قدر غفار ہے, اور اللہ تو وہ ہے خلقکم من نفس واحدۃ, وہ اللہ وہ ہے جس نے تمہیں ایک جان سے پیدا کیا. ایک جان کون سی تھی؟ آدم علیہ السلام. میں نے آپ کو بتایا نا کہ آدم علیہ السلام کی پیدائش سب سے ڈفرینٹ ہوئی, کہ اللہ تعالیٰ نے ان کو اپنے ہاتھ سے بنایا, اور اللہ تعالیٰ نے ان کو مٹی سے بنایا, اور ان سے تم سب کو پیدا کیا. ثم جعل منہا زوجہا, پھر سے پتہ چلتا ہے, پھر میں نا تراخی زمانہ آتی ہے, یعنی تھوڑے ٹائم کے بعد جیسے پتہ چلا کہ اس کے بعد آدم علیہ السلام یعنی ان کا دل نہیں لگتا تھا, تو پھر اللہ تعالیٰ نے یعنی کچھ وقت گزرنے کے بعد جعل منہا, اس میں سے بنایا زوجہا, اس کے جوڑے کو, یعنی حوا بی بی حوا آدم علیہ السلام سے ہی پیدا ہوئی, بلکہ حدیث میں آتا ہے ان کی پسلی سے پیدا کی گئی. کیا وجہ تھی آدم علیہ السلام میں سے ہی پیدا کرنے کی؟ اللہ تعالیٰ نے جیسے آدم علیہ السلام کو ایک یعنی انڈیویجولی ایک انسان بنایا تھا, اسی طرح اللہ تعالیٰ حضرت حوا کو بھی ایک انڈیویجولی انسان بنا سکتے تھے, ان کی پسلی میں سے لے کے بنانے کی کیا ضرورت تھی؟ اس لیے کیونکہ جب کوئی کسی کا پارٹ ہوگا تو اس سے انسیت ہوگی, اس سے محبت ہوگی, اس سے اٹیچمنٹ ہوتی ہے. ایسے ہوتا ہے انسان سے کہ اولاد اس کی پارٹ ہیں تو ان سے کتنی محبت ہوتی ہے. تو اللہ تعالیٰ نے آدم علیہ السلام میں سے ہی حضرت حوا کو پیدا فرمایا تھا, اور پھر اس کے بعد اس وقت جو دنیا کے 5 ارب لوگ جو ہیں وہ سب اس ایک جوڑے سے پیدا ہوئے ہیں, اس ایک جوڑے کی اولاد ہیں. وَأَنزَلَ لَكُم مِّنَ الْأَنْعَامِ ثَمَانِيَةَ أَزْوَاجٍ, اور اس نے نازل کیا تمہارے لیے انعام میں سے, مویشیوں میں سے, ثَمَانِيَةَ أَزْوَاجٍ, 8 جوڑے. سب سے پہلے یہ کہ یہ لفظ جو انزلہ کا آیا یہ کیوں آیا؟ بعض مفسرین نے نمبر 1 اس کی یہ تفسیر کی ہے کہ اس سے مراد تخلیق کرنا ہے, کہ اللہ نے تخلیق کی ہے تمہارے لیے انعام, مویشی جانور. نمبر 2 اس کی یہ تفسیر کی گئی ہے کہ انزلہ سے مراد ہے نازل کرنا, نازل ہونا ہوتا ہے نا اوپر سے نیچے, جیسے اللہ تعالیٰ نے آسمان سے یعنی اوپر سے اتارا تھا آدم علیہ السلام کو, زمین پہ بھیجا تھا,
اور بھی کئی چیزیں آدم علیہ السلام کے ساتھ اتاری تھیں، اسی طرح ان مویشیوں کو بھی اللہ تعالیٰ نے وہاں پیدا فرمایا اور زمین پہ اتارا، کیونکہ انزلہ کا لفظ آیا ہے، اتارا زمین پر، تو یہ بھی اس کی انٹرپریٹیشن کی گئی ہے، واللہ عالم. لیکن یہاں پہ اب مویشیوں کی بات کیوں کہی گئی انسانوں کی تخلیق کے بعد؟ اس لیے کہ جانور تو بہت سے ہیں دنیا میں، مگر یہ جو جانور ہیں مویشی کی قسم کے، یہ انسان کے لیے بہت فائدے کے ہیں. اور یہاں پہ آٹھ کی بات کی گئی، وہ آٹھ کون سے ہیں؟ سورہ انعام میں ان کے نام آ چکے ہیں کہ بھیڑ اور اس کا نر، بکری اور بکرا، اونٹ اور اس اونٹنی، گائے اور جو آکس ہوتا ہے بیل، وہ گائے اور بھینس ایک ہی بات ہو گئی، تو گائے بھینس دونوں اس میں شامل ہیں. تو یہ چار جو ہیں اور چار ان کے زوج یعنی ان کے جوڑے، تو یہ کتنے ہو گئے؟ آٹھ. اور آٹھ ازواج سے مراد قسمیں بھی ہو سکتی ہیں، یعنی یہ آٹھ قسمیں، یہ آٹھ جوڑے، یہ یعنی چار چار ہے نا، تو چار ان کے جوڑے تو آٹھ ہو گئے. تو یہ آٹھ اللہ تعالیٰ نے تمہاری خدمت کے لیے پیدا فرمائے ہیں. اور واقعی اتنی بڑی اس میں زبردست بات ایک لگتی ہے، اور اس کا بہت زیادہ مجھے احساس پچھلے دن ہوا جب میرے بیٹے نے بتایا کہ ایک جگہ پہ ایک شیر کو جو اس کا کوچ یا جو بھی اس کو ٹرین کرنے والا تھا، ٹرینر بہت عرصے سے اس کے ساتھ تھا، جس کے ساتھ وہ بڑا مانوس تھا، وہ اس نے اس کے اوپر حملہ کر دیا اور اس کو زخمی کر دیا، پتہ نہیں وہ بچا کہ نہیں. لیکن جب یہ بات مجھے پتہ چلی تو میں نے پھر یہی بات سوچی کہ دیکھو اللہ تعالیٰ نے انعام جو ہمارے لیے پیدا فرمائے ہیں، اگر یہ اس طرح کے خونخوار ہوتے جیسے کہ یہ شیر چیتا وغیرہ ہیں، تو یہ آپ دیکھتے ہیں بیل ہیں یا گائے ہیں یا اونٹ ہیں، یہ تو بہت بڑے بڑے جانور ہیں، انسانوں سے بہت بڑے ہیں، یہ بھی ایسے ہوتے تو آپ ان کو جتنا مرضی سدھار لیتے، جتنا مرضی ٹرین کر لیتے، کسی دن انہوں نے کھا لینا تھا کسی کو، کسی نے انہوں نے زخمی کر دینا تھا، لیکن آپ نہیں کبھی سنیں گے کہ جی فلاں نے گائے نے نا آج اپنے مالک کو کھا لیا، اس کا بازو کھا لیا، یا اونٹ نے کچھ اس کو ایسے کر دیا، زخمی کر دیا، یا کچھ ایسا کچھ نہیں آپ سنتے. اللہ تعالیٰ نے ان کو ہمارے لیے ٹیم کر دیا، ان کو ایسے پالتو جانور بنا دیا کہ یہ اتنے بڑے جسم رکھنے کے باوجود متی ہوتے ہیں انسان کے آگے جھکے پڑے رہتے ہیں، اس کو دودھ بھی نکالنے دیتے ہیں، اس کو ذبح بھی کرنے دیتے ہیں، اس کو دیکھیں انہی آٹھ جانوروں کی ہی آپ قربانی بھی کر سکتے ہیں، ان کے علاوہ بے شمار اور جانور ہیں، حلال جانور کتنے سارے ہیں، اور کسی کی قربانی نہیں ہو سکتی، ان کی ہی ہو سکتی. اللہ تعالیٰ نے بہت فوائد رکھے ہیں ہمارے لیے، یعنی آپ دیکھیں سامان برداری سے لے کر صحراؤں کے اندر ٹریول کرنے سے لے کے پھر کنوؤں سے پانی نکالنا، پھر کھیتیوں میں ہل چلانا، دودھ، کھال، گھڑیاں، گوشت، ان کی چربی، ان کی سب چیزیں یوز ہوتی ہیں، کوئی چیز بھی ان کی زندہ ہے تب بھی فائدہ ہے، ان کو ذبح کر لیں تو تب بھی فائدہ ہے، ان کی قربانی کریں تب بھی ہمیں ہمارے لیے اجر و ثواب کا باعث ہے، یعنی کتنی فوائد ہیں ان کے. تو اللہ تعالیٰ کی قدرت ہے کہ اس نے اتنے بڑے بڑے جانوروں کو ہمارے لیے اتنا سا کر دیا کہ وہ چھوٹا سا بچہ بھی ایک پکڑ لے نا اونٹ کی نکیل تو لے کے چل پڑتا ہے، ایک آدمی ایک ڈنڈا پکڑتا ہے اور اتنا گائےوں یا بھینسوں کا ریوڑ ہوتا ہے اور اس کو چلائے لے کے جا رہا ہے، وہ کچھ نہیں کہتی آگے سے. بکریاں ہیں تو بکریاں بھیڑے ہیں، ان کو بھی اسی طرح سو سو دو دو سو سو ہیں، وہ ان کو لے کر جا رہے ہیں، وہ چلتی چلی جاتی ہیں ایک آدمی کے اشارے پہ. تو اللہ تعالیٰ نے یہ اپنی احسانات بتائے کہ دیکھو انسان میں نے تمہارے لیے کتنے تمہارے یعنی زندگی کے لیے سامان مہیا کیے ہیں کہ تمہارے لیے آسانیاں ہوں، تمہارے لیے سہولت ہوں، تمہاری خدمت کے لیے کیا کیا پیدا کر دیا ہے، تمہارے لیے کہیں دن اور رات آ جا رہے ہیں، کہیں تمہارے لیے سورج اور چاند چل رہے ہیں، کہیں تمہارے لیے انعام بنا دیے اللہ تعالیٰ نے اور تمہیں پیدا کیا. تم اپنی تخلیق کو دیکھو، یخلقکم فی بطون امہاتکم، تمہیں پیدا کیا تمہاری ماؤں کے پیٹوں میں سے، خلقا من بعد خلق فی ظلمات ثلاث، تمہیں ایک کے بعد ایک تخلیق میں، ایک کے بعد ایک یعنی تخلیق مطلب کیا ہے، یعنی مرحلہ، ایک مرحلہ گزرتا ہے تو دوسرا، دوسرے سے تیسرا سٹیج آتا ہے، یہ سٹیجز کی بات ہو رہی ہے. کبھی انسان ہے تو نطفہ ہے، پھر اس سے کہیں مدغا، علاقہ، پھر کتنے سٹیجز ہیں جن سے انسان گزرتا ہے، کئی ہڈیوں کا ڈھانچہ بنتا ہے، پھر اس پر گوشت چڑھتا ہے، پھر اندر روح پڑتی ہے، تو کیا وہ ایک پانی کی بوند تھا، اسے کیا وہ چبائی ہوئی بوٹی کی طرح بن گیا، پھر کس طرح سے لیچ کی طرح چپک گیا، تو کتنے مرحلوں سے گزرتا ہے، ایک سٹیج سے دوسرے سٹیج پہ تمہیں اللہ تعالیٰ نے پہنچایا. فی ظلمات ثلاث، اندھیروں میں تین، تین اندھیروں میں یہ انسان بنتا ہے. وہ تین اندھیرے کون سے ہیں؟ ایک یہ ماں کے پیٹ کا اندھیرا، پھر اندر یوٹرس کا اندھیرا، پھر اس کے اندر آپ دیکھتے ہیں وہ جو ایک فلوئڈ ہوتا ہے یا ایک جھلی ہوتی ہے، کیا اس کو کہتے ہیں کہ مینو فلوئڈ ہوتا ہے نا، جو ایک سیکس ہی ہوتی ہے جس کے اندر انسان ہوتا ہے، بچہ ہوتا ہے، اس میں تمہیں رکھا اور وہاں پہ تمہاری تخلیق فرمائی. تین اندھیروں میں، یہ فیکٹری ایسی ہے کہ یہ اندھیرے میں چل رہی ہے. انسان تو اندھیرے میں کوئی کام کر نہیں سکتا، اس کو روشنی چاہیے ہوتی ہے، اور جتنا باریکی کا کام ہوتا ہے اتنی ہمیں لائٹ زیادہ چاہیے ہوتی ہے کہ نہیں لائٹ اور جلاؤ، یہ بہت باریک کام ہے. انسان کے اندر کیا کیا بن رہا ہے، کئی دل ہے، کئی پھیپھڑے ہیں، کئی انگلیاں ہیں، کئی ناخن ہیں، کئی آئی لیشز ہیں، کئی آئی بروز ہیں، اتنے اتنے باریک کام، چھوٹے چھوٹے کام ہو رہے ہیں، اندر بھی بن رہا ہے. آپ گڑیاں یہاں پہ لوگ بناتے تو وہ باہر ہے، ایک باہر ایک جسم بناتے. انسان کے بچے کے اندر صرف باہر نہیں ہے، اندر کتنے سارے سسٹم ہیں جو چل رہے ہیں جب وہ پیدا ہوتا ہے، وہ سب باریکیاں اللہ تعالیٰ بنا رہا ہے، ان اندھیروں کے اندر بنا رہا ہے. ذالکم اللہ ربکم، یہ ہے تمہارا اللہ، تمہارا رب، جس نے وہاں پہ تمہاری تخلیق فرمائی ان اندھیروں کے اندر، اور پورا کا پورا بنا اندھیرے میں ہی. سبحان اللہ. اور دیکھو کہیں پہ ایسا نہیں ہوا کہ کوئی کوئی کان ادھر سے ادھر ٹیڑھا ہو جائے، ایک آنکھ اوپر ہو جائے، ایک نیچے ہو جائے، ایک انگلی ادھر لگ گئی، ایک اس کے ساتھ دوسری دوسری طرف اٹیچ ہو گئی، نہیں، پانچ کی جگہ چھ لگ گئی، انگوٹھا انگلیوں کی جگہ پہ آ گیا. انسان سوچے، اور اندر کی چیزیں وہ تو ابھی ہمیں پتہ ہی نہیں نا، جو اندر ہمارے ہوتا ہے، ایک برین جو ہے 5,00,000 kilometers کا تار ہے اس کے اندر، جو سر کے اندر گھوم رہا ہوتا ہے 5,00,000 kilometers. نیورو سرجن بھی نہیں سمجھ سکتے کہ دیکھو یہ کہ کیسی اللہ تعالیٰ کی تخلیق ہے، اتنا بڑا ایک یعنی جال اللہ تعالیٰ نے بچھایا ہوا تاروں کا، اندر یہ تاریں چل رہی ہیں انسان کے دماغ میں. دیکھیں پھر دیکھو کیسے ہتیلی کے اندر بال نہیں ہے، باہر بال ہے، انگوٹھا ایک سائیڈ پہ لگا ہوا ہے. اللہ تعالیٰ اسی لیے فرماتے کیف تکفرون باللہ وکنتم امواتا فاحیاکم، تم کس طرح اللہ کا انکار کر سکتے ہو، تم تو کچھ بھی نہیں تھے، اللہ نے تمہیں پیدا کیا، مردہ تھے. اگر ہم کبھی سوچیں کہ اگر میں مثلاً انسان نہ ہوتی تو کیا ہوتی، کبھی سوچتے ہیں آپ یہ بات؟ بڑی تب خیال آتا ہے کہ انسان نہ ہوتے تو کیا ہوتے، اس کا مطلب کہیں مٹی کے ذرے ہوتے جو کہیں پڑے ہوتے، نہ کوئی شعور، نہ کوئی کچھ، بس ذرے ہیں مٹی کے. ان اللہ تعالیٰ نے کیا بنا دیا، دیکھیں اوپر سے نیچے تک، سر سے پیر تک، جائزہ لیں اللہ تعالیٰ نے کیا کیا چیزیں رکھ دی، ایسی چیز بنا دی جو بولتی بھی ہے، سنتی بھی ہے، دیکھتی بھی ہے، سوچتی بھی ہے، سمجھتی بھی ہے، اچھا برا بھی جانتی ہے، سب کچھ اس اتنے سے وجود کے اندر سب کچھ رکھ دیا. کیا چاند تک پہنچ گیا انسان، اور کہاں کہاں کیا کیا باتیں کرنے لگا، وہ اتنے سے وجود میں سب سسٹم بنا دیے، کہیں ہونٹ بنائے، کہیں کھال بنائی، کہیں بال بنائے، کیا کیا نہیں دیا اللہ نے ایک جسم کے اندر، اور کیا کیا سسٹمز نہیں چل رہے ہمارے اندر. ان سب کے اندر اگر ہم سوچیں کہ ہمارا کتنا پورشن ہے جو ہم نے بنایا یا جس میں ہمارا کوئی عمل دخل ہو، والذی یصوّرکم فی الارحام کیف یشاء، جیسا اس نے چاہا رحموں کے اندر انسان کو پیدا فرما دیا. ہاں کیا ہے اس کے اندر میرا دخل، کیا ہے میرا عمل، کچھ بھی نہیں، کچھ بھی نہیں. اسی لیے تو اللہ تعالیٰ تقاضا فرماتے ہیں کہ تم میری عبادت کرو، میں ہوں تمہارا رب، تمہارا اللہ جس نے تمہیں پیدا کیا. بات چیزیں بعد کی تو بعد میں آتی ہیں نا، دیکھیں چاہے چاہے گھر ہے، پانی ہے، ہوا ہے، دین ہے، کچھ بھی چیزیں، وہ تو تب آتی ہیں جب آپ انسان تو ہیں نا. اگر آپ انسان ہی نہیں ہیں، مٹی کے ذرے پڑے ہوئے کہیں، تو پھر تو ہر چیز انویلڈ ہے نا، کوئی چیز کسی چیز کی بھی کچھ نہیں رہ جاتی. سب سے پہلے یہ چیز ہے کہ آپ کو پیدا کیا اس نے، انسان بنا دیا، तब ये सारी चीजों की एक कोई वैल्यू या कोई कोई इनका पता चलता है कि हाँ भाई मैं मुझे ये भी चाहिए, ये भी चाहिए, ये भी चाहिए। जैसे सब चीजों का हिदायत है, कुरान है, मेरा उठना बैठना है सब मेरा, ये सब चीजें तब हैं जब मैं एक इंसान बन गई। तुम्हारा स्टार्ट, अपने स्टार्ट को देखो, जिस अल्लाह ने तुम्हारा स्टार्ट दिया, बाद की चीजें तो बाद की हैं, वो यही ना करता तो तुम क्या होते। इनसिग्निफिकेंट हो जाती है ना हर चीज उसके बाद। तो अगर इंसान ही ना हम बनते, हम मट्टी पड़े होते कहीं ढेर मट्टी का, कहीं होते किसी पहाड़ पे का, किसी सहरा में, तो फिर सारी चीजें बिल्कुल एब्सोल्युटली इनसिग्निफिकेंट थी, कोई चीज की भी कोई अहमियत नहीं थी। अल्लाह ने हमें इंसान बनाया तो फिर सारी ये जरूरतें भी शुरू हुई और नेमतें मिली और सारा कुछ, वो बाद में आता है। तो सबसे पहले तुम इस नेमत को तो पहचानो कि तुम्हें अल्लाह ने बना दिया एक इंसान, और तुम्हारी पैदाइश कैसे की, एक थूक जैसी चीज से। ज़ालिकुम अल्लाहु रब्बुकुम, ये है तुम्हारा रब अल्लाह, ये है अल्लाह, लहुल मुल्क, उसके लिए बादशाहत है, उसके पास सारी ताकत है, सारी मिल्कियत उसकी है, उसने तुम्हें पैदा किया है। और रब्बुकुम में तुम्हारा रब का मतलब सिर्फ ये नहीं होता कि सिर्फ पैदा कर दिया है, उसके बाद से तब से आज तक जो संभाल रहा है ना, वो ही संभाल रहा है। संभालने में जो मैं वर्ड संभालना बोल रही हूँ, इसमें आप समझ रहे ना, सारी बातें ही आ गई, यानी खिलाना पिलाना, तुम्हारी हिफाजत करना, तुम्हारे इससे बचाना उससे बचाना, तुम्हारी निगहदाश्त करना, तुम्हारे लिए चीजें प्रोवाइड करना, तुम्हें जो संभाल के रखा हुआ है ना, उस अल्लाह ने रखा। जैसे हम किसी को अडॉप्ट कर लें तो हम कहेंगे आज तक हमने ही तुम्हारा सब कुछ किया है ना, हमने ही तुम्हारे लिए ये किया ना, यानी तुम सारे हम पे डिपेंडेंट थे, तुम सारे तो उस पर डिपेंडेंट हो, तुम्हें सिर्फ पैदा करके छोड़ नहीं दिया, तुम्हें उसने संभाल के रखा आज तक, उसकी वजह से तुम हो। ला इलाहा इल्लल्लाह, कोई ला नहीं है सिवाय उसके। पहले ये बता दी बात, उसके बाद बता दिया देखो इबादत तुमने फिर करनी है तो उसके सिवा किसी और की नहीं करनी। पहले ला इलाहा कहा, ना नफ्स इलाह है, ना ख्वाहिशात इलाह है, ना कोई और इलाह है, सिर्फ अल्लाह है। वो जिसने तुम्हें पैदा किया, उसका कितना बड़ा हक है तुम पे। एक दिन ना सिर्फ यही सोचे, अगर मैं इंसान ना होती तो मैं क्या होती, मैं कहाँ होती, क्या चीज थी, फिर आपको अल्लाह ताला के एहसान का पता चलेगा। ये जो आज मैं बड़ी बड़ी बातें बोल रही हूँ, बड़ी बड़े दावे कर रही हूँ, बड़ी अल्लाह के ऊपर ये चीजें, उन्होंने ये ऐसे क्यों कह दिया, वो क्यों हुक्म दे दिया, ये क्यों कह दिया, ये क्यों कर दिया, ये इसलिए कर रही हूँ कि तुझे उसने बना दिया, इसलिए ना तुझे बनाया होता तो फिर बोल के दिखाता, फिर बातें करके दिखाता उसके ऊपर, देखिए उसने तुझे बना दिया, ये था उसका कसूर कि आज तू उसी को बातें सुनाने लगा। अल्लाह ताला ने फरमाया फअन्ना तुसरफून, तुम कहां फिराए जाते हो उस अल्लाह से जिसका इतना बड़ा तुम पे एहसान है कि उसने तुझे पैदा कर दिया, तुम उससे ही भागे जा रहे हो, उससे ही फिरे जा रहे हो, उससे ही दूर जाते हो, उसी को छोड़ छोड़ के भागते हो, किधर जा रहे हो तुम, तुम्हें की उल्टी पट्टी किसने पढ़ा दी कि अल्लाह को छोड़ छोड़ के भागना है। उसी ने तो तुम्हें पैदा किया है, उसी ने तो तुम्हें संभाला है, पाला पोसा है उसने तुम्हें, उसको छोड़ के जाते, ये गिला है अल्लाह ताला का, कहां फिर किधर भाई, ये है ये पूछना कि किधर किधर चल पड़े हो फिर तुम। हम कहते उसके लिए टाइम नहीं है, उसकी बातें तुम्हें समझ नहीं आती, उसने ये क्यों तुम्हें कह दिया, वो क्यों कह दिया, तुम तो कुछ बोलने के काबिल ही ना होते, वो तो ना तुम्हें बनाता, पड़े रहते तुम कहीं। आप मसलन किसी के ऊपर बहुत एहसान करते हैं, बहुत एहसान, बड़ा भी एहसान हम कर लेंगे तो क्या हो जाएगा, तो हम किसी बच्चे को यतीम खाने से ला के वहां पे कहीं बेचारे किसी बहुत ही ऐसे पीछे के गाँव में किसी गरीब से, उसके अंदर कोई बच्चा था, कोई यतीम खाने में पड़ा हुआ था, उसको आप लाते हैं यहाँ पे इस कंट्री में ला के, फिर उसको पालते हैं, पोसते हैं, उसको बेहतरीन एजुकेशन, बेहतरीन आप उसकी परवरिश करते हैं, बेहतरीन उसको खिलाते पिलाते हैं, पहनाते हैं, उसके बाद वो आपको ही आंखें दिखाने लगता है, तो आप आगे से फिर क्या कहते हैं, तुम पता है भी हो तुम कहाँ पड़े हुए थे, कौन तुम्हें लाया, कौन किसने तुम्हारे पर इतना स्पेंड किया, किसने तुम्हारा इतना किया, तुम्हें पता भी है। हम कितनी उससे सोचते हैं कि ये अब मुझे आंखें दिखा रहा है,
ये सोचे तो सही है कहां था, ये तो छोटी सी एक बात है, हालांकि हम तो नहीं कुछ करने वाले होते, और हम उससे भी हमें कुछ फायदा ही हो रहा होता है, हमारी एंटरटेनमेंट या हमारा कुछ कुछ उससे हमारा दिल लग रहा होता है, हम अकेले बैठे होते, चलो अब एक बच्चा हम ले आए उससे हमारा तो थोड़ा बहुत हमें भी उससे कुछ मिल रहा होता है, अल्लाह तो हमसे नहीं कुछ मिलता, उसका कोई फायदा हमारे अंदर नहीं है, उसको कोई हमारे से कोई कुछ चाहिए नहीं है, उसका कोई भी काम हमसे नहीं चलता, फिर भी वो हमारे लिए इतना केयर करता है, उसने हमें पैदा किया, वो हमारे लाड उठाता है, वो हमारे नाज उठाता है, क्या क्या नहीं उसने तुम्हारे लिए बना के दिया, वो बता रहा है कि तुम सोचो तो सही, फिर तुम भागते हो उससे, उसको ही आंखें दिखाते हो, उसके हुक्म तुम्हें अच्छे नहीं लगते, मुंह चढ़ाते हो कि ये है क्यों कह दिया, हमसे ये क्यों डिमांड कर दी, हमें 5 दफा नमाज पढ़ने को कह दिया, अरे नींद अपनी कैसे छोड़े, उसके लिए कैसे वक्त निकालें, नहीं फिर तुम ये बातें कहते हो, ऐसे बंदे को क्या कहेंगे, फिर ना शुक्र ही कहेंगे ना।